الخير. سبق نمبر 85، آیت نمبر 128 سے 140، سورة الانعام. لیسن نمبر 85، آیت نمبر 128 to 140، سورة الانعام. آیتوں پہ جانے سے پہلے تھوڑا سا آج کے سبق کا خلاصہ کریں گے. پچھلے سبق کے ساتھ اس کا ربط بھی ہے اور الگ سے بھی سبق میں بہت ساری باتیں. سورة الانعام اپنے اختتام کی طرف ہے. ہم نے اس پوری سورت میں مشرکین مکہ کی بہت ساری خود ساختہ رسومات کو دیکھا. کل کے سبق میں یہ تھا کہ جتنے مرضی ان کو پیغامات دے دو یہ نہیں مانیں گے، جس کو نہیں ماننا وہ نہیں مانتا. آج کے سبق میں خاص طور پہ وہ خود ساختہ باتیں جو عرب کلچر کا حصہ تھیں ان پہ بات ہوگی. ہر سوسائٹی میں کچھ نہ کچھ باتیں ایسی ہوتی ہیں کہ جس کو لوگوں نے اللہ کے دین کے مقابلے پہ رکھا ہوتا ہے، اور وہ رسم و رواج اور وہ باتیں ان کو اللہ اور اس کے دین سے بھی بعض دفعہ مجبوریوں کے نام پہ ان چیزوں کو مانتے ہیں، بعض دفعہ اٹیچمنٹ کے نام پہ، اور بعض دفعہ صرف اگنورنٹ ہونے کی وجہ سے، جہالت کی بنا پہ. تو بہت ہی زیادہ بیکار قسم کی چیزیں آپ کو اس میں دیکھیں گی، اور آپ یقیناً ان باتوں کو پڑھتے ہوئے سوچیں گے کہ یہ کوئی باتیں، لیکن جب ہم ان کا آج کے دور کی ایسی باتوں سے تعلق جوڑیں گے تو پھر واقعی ہم سب سوچنے پہ مائل ہو جاتے ہیں کہ کس طریقے سے ہم بھی معاشرے کے ہاتھوں میں کٹ پتلی بنے ہوتے ہیں. آج کے سبق میں جو ٹاپک ہمارے سامنے آئیں گے، اس میں جنوں اور انسانوں کی دوستی کا تھوڑا سا تذکرہ ہے کہ کیسے کوئی کس سے فائدہ اٹھاتا ہے، اور خاص طور میں غرت ہم الحیات اور دنیا کیا ہوتی ہے، یعنی دنیا کا دھوکہ کیا ہے. پھر اس کے بعد اللہ تعالیٰ کا ایک قانون کہ اللہ غافل لوگوں کو نہیں پکڑتا. پکڑ کب آتی ہے؟ جب نعمت کے بعد جب علم پہ عمل نہیں ہوتا تو اللہ کی پکڑ ہے. پھر کس کے درجے بلند ہوں گے قیامت کے دن، اس کی بات آئے گی. اور اس کے بعد پھر معاشرہ کچھ بھی کرے، تم اپنے کام کرتے جاؤ، یہ اللہ کا پیغام ہے. اور اس کے بعد پھر کچھ واقعی ایسی فرسودہ رسومات ہیں جو اس معاشرے میں قرآن و حدیث کی طرح عام ہو چکی تھیں، اس کو ہم پڑھیں گے. اور آخر میں پھر اللہ تعالیٰ سے دعا کریں گے کہ اللہ تعالیٰ ہمیں اس جہالت سے بچا لے کہ لوگ اپنی اولادوں کو بھی بتوں اور اپنے معبودوں کے نام پہ بھینٹ چڑھانے سے باز نہیں آتے. آئیے شروع کرتے ہیں. پچھلی آیت بلکہ پچھلا ٹاپک جو ہمارا تھا شرح صدر اور ضیق صدر، اسی کے ساتھ ان آیات کا تعلق ہے. اللہ سبحانہ تعالیٰ نے دو کردار ہمارے سامنے رکھے تھے. ایک وہ تھا کہ جس کا سینہ کھل چکا، جس کو شرح صدر مل چکا، جس کو اللہ کی بات ماننا بالکل آسان لگتا ہے. اس کے برعکس جس کا سینہ پھٹا ہو اس کو اللہ کی بات ماننا ایسے لگتا ہے گویا کہ وہ ایک اونچے پہاڑ کی طرف چڑھ رہا ہے اور اس کے اندر جسم میں طاقت ہی نہیں ہے. اب ایسے ہی کچھ لوگ جن کے سینے کھٹے ہوئے ہیں، اس کا تذکرہ ہے آیت نمبر 128 سے. اعوذ باللہ من الشیطان الرجیم. اب ہم ساتھ ساتھ آیت کو لیں گے اور اس کے ساتھ ساتھ پھر ہم چلیں گے. اللہ تعالیٰ قیامت کے دن کا ایک منظر ہمارے سامنے رکھتے ہیں. اور یاد رکھیے کہ قیامت کے دن مختلف لوگوں کے ساتھ مختلف معاملے ہو رہے ہوں گے. وَيَوْمَ يَخْشُرُهُمْ جَمِيعًا، اور جس دن ہم ان سب کو اکٹھا کریں گے. یوم کون سا؟ یوم القیامہ، یوم الحشر. ان سب کو، کن سب کو؟ جن تک پیغام پہنچ چکا تھا، جن کے پاس نبی بھی آئے، کتاب ہدایت موجود تھی، اللہ تعالیٰ نے جن کو ہر موقع دیا. کیا کہا جائے گا؟ اگلی بات جو ہے آیت کی، اس کو آپ انورٹڈ کوماز میں کر لیجئے، دونوں طرف کوما لگا لیں گے تو چیز کو سمجھنا، بات کو ماننا آسان ہو جاتا ہے. یا معاشر الجنی، اے جنوں کے گروہ. یہ خطاب کا صیغہ ہے، یا تو خطاب کی ہے، اور معاشر کا روٹ کیا ہے؟ اشرہ. اشرہ کہتے ہیں دس کو، تو دس سے مراد ہے کہ ایک گروہ. اشیرہ عربی زبان میں قبیلے اور کنبے کو کہتے ہیں. عموماً جہاں دس لوگ جمع ہو جاتے ہیں تو پھر وہ ایک چھوٹی سی جماعت اور ایک چھوٹا سا گروہ تو بن ہی جاتا ہے. تو یا معاشر الجنی سے مراد کیا ہے؟ اے جنوں کی جماعت، اے گروہ جن. قد استکثرتم، تحقیق فائدہ اٹھا لیا تم نے، من الانسی، بہت انسانوں سے. قد استکثرتم من الانسی، यकीनन तुमने तो इंसानों से बहुत वो क़यामत के दिन कहेंगे कि ऐ जिन्नो, तुमने बहुत सारे इंसानों को हथिया लिया, तुमने उनको अपना बना लिया। सवाल पैदा होता है कि अल्लाह सुब्हान तआला ये किसको कहेंगे, तो यहाँ जिन से मुराद शयातीन जिन। ये ज़हन में रखिएगा कि सारे जिन बुरे नहीं हैं। सूरत क़यामत, सूरत जिन में हम पढ़ेंगे कि अल्लाह ताला कहते हैं कि कुछ जिन अच्छे भी हैं और कुछ बुरे भी हैं, वमिनल कासितून, कुछ हद से बढ़ने वाले भी हैं। तो यहाँ जिन से मुराद खराब जिन हैं। ये वो जिन है जिनके बारे में इबलीस, जिसका नाम इजाजील था, उसने वादा किया था कि मैं अपनी फौजें चढ़ा के लाऊंगा। तो अल्लाह ताला ने यहाँ क़यामत के दिन अब सबकी जवाबदेही करने के लिए पूछा कि बताओ भाई, वो तुम्हारे बड़े जिन इजाजील या इबलीस ने ये जो कहा था कि वला तजीदू अक्सरहुम शाकिरीन, तो वाकई बात तो सच हो गई, मेरे बहुत सारे बंदों को तुमने हथिया लिया। एक किस्म की ये शाबाश है जो जिन्नों को दी जा रही है, वेल डन, वेरी गुड, एक्सीलेंट, तुमने बहुत अच्छे तरीके से इंसानों को अपना बना लिया। और दूसरी तरफ ये डांट है उन इंसानों को कि जो अपने से कमजोर कुव्वत जिन्नात को मुसख़र ना कर सके और उनके हाथ में आ गए। हदीस में आता है कि हर इंसान के ऊपर एक जिन और एक फरिश्ता मुसल्लत है। जिन उसको गुनाह की दावत देता है और फरिश्ता उसको नेकी की दावत देता है। इंसान जिसकी बात मानता है उससे उसकी दोस्ती हो जाती है। जब एक दफा शैतान नुमा जिन की बात मानेंगे तो वो खुश होगा, अगली मानेंगे तो शाबाश देगा, दो तीन दफा मानेंगे तो आपका दोस्त बन जाएगा। इसी तरह फरिश्ता नाराज हो जाता है। लेकिन इस दावत को कबूल कर लिया जाए, शैतान की बात को रद्द किया जाए, तो फरिश्ते से दोस्ती होती है। अक्सर लोग नफ्स के पीछे लगकर शैतान की बात मान लेते हैं। ऐसे तमाम लोग जिन्होंने अपने नफ्स के शैतान को खुश किया, कयामत के दिन अल्लाह ताला उनके शैतानों को शाबाश देगा, वेरी गुड, तुमने तो बहुत अच्छा किया। देखो ये इंसान जिसको अल्लाह ने इतने प्यार से बनाया, वलकत करोम न बनी आदम, इतनी इज्जत दी थी, लकद खलक नल इंसान अफी अहसनी तकवीम, वो इंसान जिसको अहसन तकवीम पे पैदा किया, देखो अपने तुमसे अपने से कम अकल मखलूक के हाथों में बन गया। पीछे आपको याद होगा कि मैंने एक बार जिन्नों के बारे में बात बताते हुए आपको बताया था कि एक मिच्योर जिन, यानी जो एक बालिग मिच्योर जिन है, उसमें इंसानों में से 4-5 साल के बच्चे जितनी अकल होती है। दैट्स इट, अकल नहीं होती इनमें, जिस्मानी ताकत। तो जिन्नों में जाहरी तौर पे चलना, उड़ना, वजन उठाना, ये तो बहुत है, अकल नहीं है। अकल दी थी इंसान को, इसीलिए आसन तकवीम थे, इसीलिए सजदा करवाया था। लेकिन इंसान की कितनी बड़ी हमाकत है कि अपने से कम अकल मखलूक के हाथों में बेवकूफ बना। खैर होगा क्या, वकाला, और कहेंगे कौन, औलियाउहु मिनल इंसी, और इंसानों में से जो इनके साथी होंगे वो कहेंगे, यानी जब अल्लाह ताला जिन्नों से ये पूछेगा तो इस बार जिन्नों के साथी इंसानों की गैरत जागेगी कि अल्लाह ताला ने ये क्या कह दिया कि जिन्नात ने हमें हथियार लिया, हम उनके हाथों में तरने वाला बन गए, शिकार बन गए। तो इस पर वो बोल उठेंगे, रब्बनस्तम ताबादुना भी बात, ए हमारे परवरदिगार, हम आपस में एक दूसरे से फायदा उठाते रहे। यानी इंसानों की अना पे चोट, और से तुम दब गए, तो वो इंसान जो दुनिया में उनके हाथों में बेवकूफ बने थे, वो वहां जाकर सफाई पेश करेंगे कि नहीं, सिर्फ जिन्होंने नहीं हमसे फायदा उठाया, हम भी इनसे बड़े फायदे उठाते थे। सवाल पैदा होता है कि इंसान जिन्नों से और जिन इंसानों से किस तरह फायदा उठाते हैं। तो इसका सिंपल सा एक तरीका तो यह है कि इंसान जिन्नों को अपना ताबे बनाकर उनसे फायदा उठाते हैं। हजरत सुलेमान अलैहि सलाम जिन्नों को मुसख्खर कर लेते थे, फिर उनसे इमारतें बनवाते थे, भारी काम करवाते थे। लेकिन आज के दौर में आमिल नजूमी नाम के, जो आप लोगों ने किरदार सुने होंगे, ऐसे तमाम लोग जो हैं वो जिन्नों से गलत काम करवाते हैं। जादू जितना है वो जिन्नों के जरिए करवाया जाता है, शोहर बीवी के अंदर जुदाई करवाई जाती है। तो इंसान कहेगा नहीं, सिर्फ जिन्नों ने हमसे फायदे नहीं उठाए, हमने भी जिन्नों से फायदे उठाए थे। ठीक है, इसी तरह सवाल पैदा होता है कि जिन्होंने इंसानों से क्या फायदे उठाए, ये क्वेश्चन है, ये अहम बात है, क्योंकि इंसानों का जिन्नों से फायदा उठाना ये तो बड़ा मारूफ है, हम सब जानते हैं, और अक्सर जिन्नों की कहानियां और फुलां पे जिन चमट गए और इस तरह की बातें आती रहती हैं, लेकिन जिन इंसानों से कैसा फायदा उठाते हैं, तो आप देखिए कि अल्लाह सुबहान तआला ने अकल और फहम में इंसान को बड़ा रखा है। बाज़ औक़ात जिन उन मकासिद को जिनको अपनी अकल की बुनियाद पे और अपने फहम की बुनियाद पे हल नहीं कर पाते, वो इंसानों में से कुछ जीनियस इंसानों के जरिए हासिल कर लेते हैं। जब भी अल्लाह से अकल मांगे अपने और अपनी नस्लों के लिए, तो अकल सलीम मांगिए। शैतान के पास भी अकल बहुत थी लेकिन सलीम नहीं थी। तो कुछ लोग बहुत अकलमंद होते हैं, बहुत पढ़े लिखे होते हैं, लेकिन वो जिन्नों के हाथ में आके बाज़ खुदाई के दावे कर देते हैं। आज भी ऐसे हालात, मैं नाम नहीं लेती, स्ट्रिप में एक बड़े मारूफ, तो उनके बारे में हमें वहां के जो भी थे, बात कोई हो रही थी किसी मौजू पे, तो उन्होंने बताया कि आपको पता है कि एक वक्त ये हाल था कि ये शख्स मदीना यूनिवर्सिटी के पढ़े हुए हैं, और इनके वरा और तकवे का हाल क्या था कि अगर किसी जगह कोई, किसी बस में कोई औरत होती थी बैठी, तो ये वहां से उतर जाते थे कि मैं उस बस में भी नहीं बैठता जहां गैर महरम औरतें होंगी। और आज हालात ये हैं कि बात कहने की नहीं है। तो याद रखिए कि अकल बहुत बड़ी भी नुकसानदेह होती है। आपको अल्लाह ताला जो भी नेमत ज्यादा देगा ना, उसका टेस्ट है। अपनी हर नेमत को खुद देखें, अकल अच्छी है कि शक्ल अच्छी है, कि कद काठ अच्छा है, कि दौलत है, जो चीज है ना, बस उसको छुपा के रखें। नजर लग जाती है, हवा लगती है, शैतान उसी चीज को बुनियाद बनाकर इंसानों को गुमराह कर देता है। तो शैतान भी इंसानों से फायदे लेते हैं। बस दफा जिन्नों को, जिन जो होते हैं ऐसे इंसानों को उठा के ले जाते हैं। बस दफा आप देखेंगे कि कोई बच्चा हाफिज बन रहा होता है, एकदम उसका दिमाग उलट जाता है। बस दफा ऐसी कहानी हमने मदरसों में सुनी हुई है कि अच्छी आवाज से कुरान पढ़ने वाला बच्चा गायब हो गया, क्या हुआ जी, पता चला बाद में जिन्नात उसको उठा के ले गए। तो जिसके पास जो चीज नहीं होती ना, वो उस चीज का हरीस होता है। तो क्यामत के दिन जाकर दोनों एक दूसरे के बारे में ये कह रहे हैं कि हाँ, हम एक दूसरे की बातें मानते थे। देखिए, दोस्ती और मोहब्बत की बुनियाद हमेशा टू साइडेड होती है। कोई भी मुफाद हो, दीन का हो या दुनिया का, और कुछ नहीं तो मजा आ रहा है, ये भी कॉमन ग्राउंड है। कॉमन ग्राउंड के बगैर दोस्तियां नहीं निपटती। तो अच्छी दोस्तियां अच्छे काम करने वालों के बीच में होती हैं ना, तो बुरी दोस्तियां बुरे काम करने वालों के बीच में होती हैं। जब आपका माइंड दूसरे से नहीं मिलता ना, तो आप कभी खुश नहीं रहेंगे। अक्सर आप देखिए कि बच्चे माँ बाप की कंपनी में खुश नहीं रहते। क्यों? क्योंकि बच्चों के जो ट्रेंड वो पसंद नहीं है, माँ बाप उससे दूर रहते हैं, बच्चे फिर उनसे फील करते हैं। इसी तरह बाज़ दफ़ा माँ बाप भी बच्चों से दूर रहते हैं। तो यहां से एक बात अपने लिए नोट कीजिए कि किसी से फायदा लेने के लिए, जिससे भी लेना चाहते हैं, पहले कॉमन ग्राउंड पे लेकर आए। जितना ज्यादा एक दूसरे के साथ कॉमन ग्राउंड होगी, उतनी दोस्ती और मोहब्बत दूर जाएगी। सूरत यासीन में आयत नंबर 60-62 में भी अल्लाह सुब्हान तआला फरमाते हैं कि बनी आदम, क्या मैंने तुमको खबरदार ना किया था कि तुम शैतान की पूजा मत करना, क्योंकि वह तुम्हारा खुला दुश्मन है, और ये कि तुम सिर्फ मेरी इबादत करना, यही सीधा रास्ता है, और शैतान ने तुम्हारी एक बहुत बड़ी तादाद को गुमराह कर दिया है, क्या बस तुम नहीं समझते। وَلَقَدْ أَضَلَّ مِنْكُمْ جِبِلًّا كَثِيرًا أَفَلَمْ تَكُونُوا تَعْقِلُونَ। तो क्यामत के दिन ये सब कुछ होगा कि तुमने एक दूसरे से किस तरह से फायदा उठा लिया। इसी तरह आप देखिए कि शैतान का इंसान से फायदा उठाने का तरीका क्या है, अब इसको भी समझ लीजिए, और वो है गुनाहों को खूबसूरत करके दिखाना। जैसे ट्रैप करते हैं ना लोग, जैसे कोई लड़का है जिसको हमारी जुबान में कहते हैं कि किसी लड़की पर डोरे डालता है, मिसाल है, फिल्मों में देखा होगा, रुमाल फेंक दिया, फूल फेंक दिया, तारीफ कर दी, उसकी कोई बात कर दी, कहानियां सुनते रहते हैं ना आप लोग। तो शैतान जो बंदे को अपनी तरफ लाता है, उसका तरीका क्या है, गुनाहों को खूबसूरत कर देता है। आके तो देखो, करके तो देखो, इट्स सो गुड, इट्स वेरी नाइस, दिस दिस दैट दैट, और जो ही इंसान उसके धोखे में आता है, उसको कबूल करता है, एकदम उसके अंदर आने के बाद दूसरी जो चीज होती है ना, सेकेंड स्टेप, फिर उस गुनाह में लज्जत देता है, लज्जत दे देता है। कभी भी एक मर्द मोमिन को भड़क सकते हैं, जुबान भटक सकती है लेकिन लज्जत नहीं मिलती, लेकिन शैतान गुनाहों में लज्जत डाल देता है। इसी तरह एक और भी चीज इन आयतों के साथ आती है और वो क्या है कि इंसान उन गैबी खबरों की तस्दीक करते रहे जो शयातीन और जिन्नात की तरफ से कहानत के तौर पर फैलाई जाती थी। पहले दौर में होता क्या था कि जब लोग किसी भी जंगल में उतरते तो उनका गुमान क्या था कि हर जंगल पर मुख्तलिफ जिन की हुकूमत है। सोचिए जिन में लाए, ए बी सी डी जंगल है। अब आपको जाना है यहां से दूसरे शहर, बीच में ए नाम का जंगल आता है। लोगों में मारूफ था कि ए जंगल में मिसाल अलेक्जेंड्रा नाम का एक जिन्न है और उसकी हुकूमत है। इंसान जब उस जंगल से गुजरते थे ना तो उस दौर का एक मारूफ मिथ था, मिथ समझते हैं, जैसे एक उनकी कहावत थी कि जब तक उस जंगल में जाकर ऊंची आवाज से ये ना कहोगे ओ अलेक्जेंडर जिन हम तुम्हारी पनाह में आते हैं, यानी आउज़ु बिल्लाह ही कहने की बजाय, कि अल्लाह की पनाह में आने की बजाय उस अलेक्जेंडर की पनाह में ना आए, तो अगर हम तुम्हारी पनाह में आते हैं हमें कुछ ना कहना। अच्छा हकीकत क्या है, ये बड़ी खूबसूरत पूरी हदीस है जिसका मैं आपको एक खुलासा ही दे रही हूँ। असल क्या होता है कि शैतान जो होते हैं ना जिन, वो इंसानों से डर रहे होते हैं। बस अगर कुछ जिन वहां बैठे और इंसान पास से गुजरे ना तो कांपने लगते हैं। जब जिन देखते थे कि यहां से इंसानों का एक काफिला आने वाला है, गुजर रहा है, तो वो सारे कांप के ना डर के दीवारों पे और दरख्तों पे चढ़ जाते थे। मिसाल ले ले, अब वो ये सोचते थे कि इंसान हमें कुछ ना कहे। इधर से होता क्या कि इंसान जब वहां जाते तो पूरे काफिले में से कोई एक शख्स को लीडर बना के ऊंची आवाज से वो कहता, ओ फला जंगल के बादशाह हमें कुछ ना कहना, हम तुम्हें कुछ नहीं कहेंगे, हम इधर से गुजर जाएंगे। हदीस में आता है कि जब शैतान उस इंसान के मुंह से ये सुनते तो आपस में उससे कहते हमें समझ रहे, तो वो फिर उनको आके डराते थे। ये कहानी है कि इस किस्म की बातें करके, झूठी बातें कर करा के ऐसी कहानियां लेकर चलते थे। अल्लाह सुबहाना ताला कहते हैं कि जब उनकी ये सारी बातें खुलेंगी, वो उन पे फर्दे जुर्म आयद कर रहे हैं, वो उन पे कर रहे हैं, तो फिर वह बलख न अजलन अल्लज़िया जलतलना, और अब हम अपनी मुद्दत को पहुंच चुके जो तूने हमारे लिए मुकर्रर कर दी। मुराद के क़यामत आ गई और मौत आ गई के अल्लाह अब तो मौत आ गई, अब तो आज हम तेरे सामने खड़े हैं, अब तो जो होना है वो होना है, लेकिन ये है कि हम दोनों ही एक दूसरे से कुछ ना कुछ फायदा तो उठाते ही थे, कुछ ना कुछ चीजें तो हमारे सामने खुलती थी, लिहाजा इसकी बात हमने कर दी। लेकिन इनकी दोनों के एक दूसरे पे कट हुज्जतियों के जवाब में जो बात अल्लाह सुभान व तआला फरमाएंगे वो क्या है, नार, कहा जाएगा या फरिश्तों के जरिए कहेंगे एक ही बात है, अन्नारु मस्वाकुम, आग ही तुम्हारा ठिकाना है, खालिदीन फीहा, हमेशा रहने वाले हो इसमें, हाँ मगर इल्ला माशा अल्लाह, सिवा इसके कि जो अल्लाह चाहे, क्योंकि इन्ना रब्बक हकीमुन अलीम, यकीनन आपका रब हकीम भी है और अलीम भी है। आप देखिए कि दोनों के वो उजर काम नहीं आए, जो एक दूसरे पे बात लगा रहे थे उसका फायदा नहीं होगा। अल्लाह ताला कह रहे हैं अब क़यामत आ गई, सब मामले खत्म हो गए, अब तो जहन्नम तुम्हारा आखिरी ठिकाना है और तुम्हें इसको मानना ही पड़ेगा। रब हिकमत वाला भी और इल्म वाला, ये बात क्यों यहां आई? हिकमत क्या है कि उसने वक्त का इंतजार किया, क़यामत के दिन जो पकड़ सकता है तो दुनिया में भी पकड़ सकता था, अलीम था दुनिया में भी लेकिन हकीम होने के। दूसरी बात यहाँ एक और छोटी सी देखिए कि यहाँ हमेशा जहन्नुम में रहने की बात के बाद कहा गया मगर जो तुम्हारा रब चाहे, तो यहां से भी समझ लीजिए कि अगर अल्लाह ताला कुफार को जहन्नुम से निकालना चाहे तो निकाल सकता है, ना तो वो आजीज है और ना कोई उसको रोकने वाला है इससे, लेकिन वो नहीं निकालेगा अपने कानून अदल की बुनियाद पे। तो एक है जहन्नुम से गुजर जाना या थोड़ी देर उसके बीच में एक डुबकी लग जाना, और एक यह कि उसके अंदर गिरा कर इंसान को फिर भूल ही जाया जाए। दुआ कीजिए कि अल्लाह ताला में दूर से भी जहन्नुम ना दिखाए। ये अल्लाह ताला की जात है जिसके पास पूरे का पूरा इख्तियार है। अल्लाह ताला चाहे तो किसी को पकड़े, चाहे तो किसी को माफ कर दे। इसीलिए अगली आयत में दोबारा वो लोग اپنے اقرار جرم، وہ کذالک نولی بعد الظالمین ابادا، اسی طرح ہم ظالموں میں سے بعض کو بعض کا دوست بنا دیتے ہیں، کیوں؟ بما کانوا یکسبون، اس وجہ سے جو وہ کام کرتے تھے. یہ ہے وجہ ان کی محبت کی، دوستی کی، کہ ظالموں کو ایک دوسرے کا ساتھی بنا دیتے ہیں ان کے کرتوتوں کی وجہ سے. لائک مائنڈڈ لوگوں کی ہی بنتی ہے. آپ لکھ کے دیکھ لیں، بھائی بہن، شوہر بیوی، ماں بیٹا، اور بھی کوئی، لڑائی کب ہوتی ہے؟ جھگڑے کہاں ہوتے ہیں؟ لائک مائنڈڈ نہیں ہوتے. بعض چیزوں میں ہم بہت لائک مائنڈڈ ہوتے ہیں، لیکن کسی ایک بات میں تھوڑا سا ہمارا معاملہ دوسرے سے بدلتا ہے، ہمارا جھگڑا ہو جاتا ہے. تو یہاں سے دوستیوں کا معیار پتا چلتا ہے. اور والمؤمنون والمؤمنات بعضهم اولیاء بعض، اور مومن عورتیں اور مومن مرد بعض بعض کے دوست ہیں. کیا کرتے ہیں؟ یامرون بالمعروف وینہون عن المنکر، وہ معروف کا حکم دیتے ہیں اور منکر سے روکتے ہیں. ویقیمون الصلاۃ ویؤتون الزکاۃ، وہ نمازیں قائم کرتے ہیں اور زکوٰۃ دیتے ہیں، اور اللہ اور اس کے رسول کی اطاعت کرتے ہیں. یہی ہیں وہ لوگ جن پر ان قریب اللہ رحم کرے گا، بے شک اللہ تعالیٰ غالب اور حکمت والا ہے. تو دوستی کی بنیاد ایک جگہ تو ایمان ہے، لیکن کفر کی بھی کفر سے دوستیاں ہوتی ہیں. اس کی دلیل سورۃ الانفال آیت 73، والذین کفروا بعضهم اولیاء بعض، کافر میں سے بعض بعض کا دوست ہے. الا تفعلوه تکن فتنۃ فی الارض وفساد کبیر، اور اگر تم یہ نہیں کرو گے تو زمین پہ فتنہ بھی ہوگا. کہ جب آپ اپنی دوستوں کو، ان سے پیار کرنا چاہتے ہیں، ان کے ساتھ تعلق درست رکھنا چاہتے ہیں، تو ان کو اپنا لائک مائنڈڈ بنائیے. دیکھیے، کوئی اور صورت ہی نہیں ہے ایک مسلم کمیونٹی کے بننے کی جب تک کہ جس چیز کو آپ حق سمجھتے ہیں اس کے اوپر آپ اپنے پیاروں کو لے کر آئیں. دو مختلف کردار میری آنکھوں کے سامنے آتے ہیں. دونوں سسٹرز، قدیم کا سفر بہت عرصے سے شروع ہو چکا، الحمدللہ قطرہ قطرہ کر کے اللہ تعالیٰ نے دونوں کو دین دیا. اس وقت دونوں دین کی دائیں ہیں، کام بھی کر رہی ہیں، کلاسز قرآن. لیکن دونوں کے مزاج میں ایک بہت بڑا فرق ہے. وہ کیا؟ ایک جو ہے وہ جو بات کرتی ہیں کہتی ہیں اس کو انہوں نے اپنی فیملی تک بھی بھیجا رکھا، درس گھروں میں رکھا، ویکلی کلاسز، کبھی منتھلی، فیملی انہوں نے فنکشنز اپنے، کہ میں اپنے ان لاز اور اپنی فیملی کو بھی وہی چیز سناؤں جو میں سناتی ہوں. اور اسی طرح جہاں بھی موقع بنا انہوں نے گاہے بگاہے بات کی. بہت ہی زیادہ کولڈ ریسپانس ملا، میں خود جانتی ہوں ان لوگوں کو، کہ اگر انہوں نے 50 لوگوں کا کھانے کا ارینج کیا تھا تو 10-12 آئے. وہ گھر جہاں کبھی ہر وقت ہی شادی کا سما لگتا ہے، جب درس یا کوئی لیکچر کہہ کے بلاؤ تو لوگوں کے صرف عذر پہنچتے ہیں ان کے پہنچنے کے بجائے. لیکن اس وقت ان کی 5-6 سال کی جدوجہد کے بعد الحمدللہ ثم الحمدللہ آدھی سے زیادہ خواتین جو ان کے فیملی کی ہیں وہ شرعی پردے تک پہنچ چکی ہیں، کلاسز میں آنا جانا، اور مردوں نے سوٹ چھوڑے. یعنی ایک واضح فرق ہے جس کو آپ کہہ سکتے ہیں اپ سائڈ ڈاؤن ہوئی ہے، یا ڈاؤن جو ہے وہ اپ سائڈ ہو گئی ہے. دوسری طرف جو کہانی ہے وہ یہ کہ وہ سسٹر اپنی فیملی سے بات کرنے میں کانفیڈنٹ نہیں، بات میں گھلتی رہتی ہیں، لیکن ہو سکتا ہے کہ الحمدللہ اپنے گھر میں اپنے بچوں سے بھی بات نہ کر سکے. تو دونوں کی اس وقت کہانی بالکل فرق ہے. دکھ دونوں کو ہوتا ہے غلط کام دیکھ کر، لیکن ایک اس دکھ کے نتیجے میں اپنے گھر میں بھی چینج نہیں لا پا رہی. تو جرات رکھیے. میں آج صبح بھی کسی سے میری بات ہوئی تو میں نے کہا کہ کیا اب وہ وقت نہیں آ گیا کہ ہم لوگ اپنے عقیدے کا اظہار کریں، ہم اپنی پسند اور ناپسند کا اظہار کریں. میں نے کہا اگر میں اپنے ملک میں ہوتی اور میری فیملی میرے ساتھ ہوتی تو میں نے تو اپنے سگے بھائی بہنوں کے بچوں کا بھی کہہ دینا تھا کہ اگر وہ اس طرح کی میں چیز نہیں کر سکتے تو میں نہیں آ سکتی، پھر مجھے آپ کیوں مجبور کرتے ہیں؟ آپ ایک تو خاندان کے نام پہ ہر وقت مجبور ہو کے جاتے ہیں ادھر سے ادھر، ادھر سے ادھر، اور آ کے کڑتے بھی ہیں اور جلتے بھی ہیں, اور برائی جو اسلام سکھاتا ہے وہ ضرورت ہے. آج صبح جب میں آ رہی تھی تو میں نے کہا تھوڑی سی میں واک کر لوں, میں نکلی, پیچھے سے مجھے ٹک ٹک کی آواز آئی, گاڑی یعنی لڑکی ہوگی آف کورس کوئی. تو لاسٹ محلہ طور پہ میں کھڑی تھی, کچھ چیز نکال رہی تھی, تو یقین کریں کہ وہ لڑکی جب میرے پاس سے گزری, یعنی میں آپ کو صرف وہ فیلنگس دینا چاہتی ہوں جو دن میں کئی بار آپ کی بھی ہوتی ہوں گی, میں نہیں کہتی کہ آپ کی نہیں ہوتی ہوں گی. کوئی لاکھ چھپائے مسلمان چھپتا نہیں ہے, نگاہوں سے پتا چل جاتا ہے کہ یہ امت محمدیہ کی بیٹی ہے. میرا 98% گمان ہے کہ وہ مسلمان لڑکی تھی, فل میک اپ تھا اس کا, بال کھلے ہوئے تھے. چونکہ میں کھڑی تھی تو میرے سے اس طرح گزری, بلیو می میری آنکھیں گندی ہو رہی ہیں سوچ کے جتنا ٹائٹ اس کا ٹراؤزر تھا. کیا آپ کہہ سکتے ہیں کہ جس کو کہو کہ کوئی پہن نہ بھول جائے, اور شولڈر بالکل ایک کلڑا موڈ آف فل. میرا اس وقت جو میں اکیلی تھی نا, کیونکہ میں بھی واک کے موڈ میں تھی تو انسان لیئر ہوتا ہے, میرے دل میں آیا کہ میں اس کو روک کے پوچھوں کہ سسٹر آپ کچھ پہننا بھول گئی ہیں, سسٹر آپ کون ہیں. پھر میرا دل کیا کہ میرے پاس کوئی ایسی چیز ہو میرے ہاتھ میں, لگے برا تو لگے لیکن اس پہ کوئی پیار کی بات, کوئی حیا کی بات, کوئی کپڑے پہننے کی بات, کوئی ایک جملہ کہ سوچو تمہیں دیکھ کر کوئی کیا کرے گا. اور یقیناً یا تو وہ کسی یونی میں جا رہی ہوگی, جس کو آپ یونی کہتے ہیں میں یونیورسٹی کہتی ہوں, یا کسی جاب پہ جا رہی ہوگی, اور کہاں کہاں وہ کہاں سے چلی. پھر میں کھڑی ابھی جل کڑ رہی تھی, وہ میرے سے کتنا آگے جا کے مڑ بھی گئی, اور آگے بھی میں نے دیکھا جدھر جدھر سے وہ گزرے گی. میں آپ کو بدگمان ہوئے بغیر کہہ سکتی ہوں ایک دفعہ ضرور بندہ اس کو دیکھ کے سوچے گا کچھ. اور شائنی اس کا ٹراؤزر تھا کہ کیا بتاؤں, کہ نظر تھی کہ آؤ مجھے دیکھو. ہمیشہ ہی دیکھتے ہیں ایسی چیزیں, لیکن کوئی فیلنگ ہوتی ہے نا, میرا دل کرے میں فوراً پیچھے مڑ کے دیکھوں یہ کس گھر سے نکلی ہے, میں جا کے ان کا دروازہ کھٹکھٹا کے کہوں کہ اس کے ماں باپ زندہ, کیا مجبوری ہے آپ کی, اور اگر آپ مسلمان ہیں تو پھر تو دکھ کی بات ہے. لیکن اگر برائی کو دیکھ کر دل نہیں کڑتا, اور دل کڑتا ہے تو کڑ کے آ جاتے ہیں اگلے تک, کوئی بات نہیں کرتے تو بھی کوئی زیادہ فائدہ نہیں. اصل بات ہے کہ لوگوں سے بات کریں پیار سے, محبت سے. ایک اسپیکر مجھے بہت اچھا ملا پاکستان میں, اس کے اوپر ایسے وہ حدیث کا خلاصہ لکھا تھا کہ حیا ہمیشہ خیر لے کے آتی ہے. تو ایک ایسے ہی موقع ہوا, مجھے بھی کسی کو کوئی گفٹ دینا پڑا, تو مجھے اندازہ ہو رہا تھا کہ وہاں کچھ ایسے کام ہو رہے ہیں جو حیا کے منافی ہیں, تو میں نے گفٹ کے اندر وہ اسپیکر ڈال دیا کہ حیا تو ہمیشہ خیر لے کر آتی ہے. تو آپ دیکھیں کہ آج مجھے لگتا ہے کہ بولنے والے جو غلط چیزیں بولتے ہیں دیا جتنا ہم خاموش رہنے والوں نے دیا. اس وقت میرے اس درد کو اگر کوئی محسوس کر کے صرف اپنی بہن بیٹی ماں بہن, جو مرد یا عورت آپ میں سے سنتا ہے اس بات کو, صرف اپنے گھر پہ چیک کر لیں, اپنی بیٹیوں سے آپ کیوں اتنے مجبور ہیں, آپ کیوں اتنا ڈرتے ہیں کہ آپ کہتے ہیں ان کو جو بھی کو. اور میں سوچتی ہوں کہ وہ کون سا ظالم ہوگا جس نے یہ رواج نکالا, یہ 2-2.5 سال پرانا ہی رواج ہے ٹائٹس کا, یہ جراثیم تمہارے اپنے ملکوں میں پہنچے ہوئے ہیں. آپ دیکھیں نا, بات بری ہے لیکن منہ پہ آ جاتی ہے. ایک برا شخص ہے, ویکینڈ کی نائٹ گھر سے نکلتا ہی اسی راتے سے کہ میں نے نائٹ کلب میں رات گزارنی ہے. ایک بری عورت ہے, اس کا ہے ہی, جانے دیجئے, اپنی گاڑی میں نکلی نائٹ کلب میں گئی, اپنا جو اس کا نفس کہتا تھا کر کرا کے رات کو شراب کے نشے میں آ کے سو گئی. بات سمجھ آتی ہے نا, اس کا تو ٹرینڈ ہی یہ تھا. دیکھیں ہر کپڑے کا ہر وقت کا ایک موڈ ہوتا ہے نا, اس کی تو بات سمجھ آتی ہے. لیکن راہ چلتے جابس پہ جا رہے ہیں, یونیورسٹیز میں جا رہے ہیں, آپ بعض دفعہ ادھر جا رہے ہیں ادھر, پھر آپ ایسے اشتہا والے کپڑے کیوں پہنتے ہیں؟ ایک سوال ہے. آپ چاہتے ہیں کہ آپ کو دیکھ کر شیطان آپ کو کسی کی ہوس کا نشانہ بنائے؟ تو شیطان اس طرح سے انسان کو عقل مارتا ہے. مجھے ایسی لگا کہ عقل ہی ماری ہوئی ہے, پھوڑ رہی عقل, یعنی میں اندر جتنا کڑ سکتی تھی میں نے اندر سے بول بول کے, یقین کرے آپ میری بات مانے کوئی بھی نہیں تھا, میرے منہ سے ہلکا سا منہ سے کچھ میں نے اس کو بول بھی دیا, اللہ مجھے معاف کرے, یعنی گالی نہیں دی لیکن وہ دل کا پھپھولا میرے منہ سے نکل گیا کہ عقل کتنی ماری ہوئی ہے, یقین کریں. تو شیطان اس طرح سے قیامت کے دن انسان کو خالی کر دے گا. اللہ تعالیٰ کہتے ہیں بیما کانو یا عملو, یہ برے کرتوت ہوتے ہیں جس کی وجہ سے بری دوست दोस्तियां बनती हैं। अब अगर ऐसी मेरे से दोस्ती हो गई, कुछ हो गई, तो इट शुड बी हैपन, ये होना चाहिए। ये खुद अपने हाल हुलिये से बता रही हैं कि हमें अभी चार छह ठोकरें लगे तब इंसान बनेंगे। बहरहाल अल्लाह ताला सबको हिदायत दे। दिल की तड़प से दुआ मांगे कि कम अज कम अल्लाह ताला उम्मत मुस्लिमा की बच्चियों को तो बचा ले, और अल्लाह इन बापों और इन भाइयों और इन शौहरों की आंखें खोल दे। कि वो हदीस याद आ गई कि अल्लाह के नबी ने कहा कि क्यामत के करीब एक और एक मर्द को, यानी चार, क्या है, चार औरतों को एक मर्द, एक मर्द को चार औरतें जहन्नुम में लेके जाएंगी, कुछ इस तरह का खुलासा। बुराई देखता है तो इंसान चुप नहीं करता, और जब ये रिवाज बन जाता है तो सब कहते हैं इट्स ओके, जब सब कर रहे हैं तो हमें करने में क्या एतराज है। अल्लाह सुब्हान तआला कहते हैं कि इनसे कह दो, आयत 130 देखिएगा, या माशरुल जिन्न वल इंस। अब दोनों को बुलाया गया, पहले कि इनको पुकारा गया था साइडली, कहा अच्छा तुम दोनों अंदर से एक हो, अब तुम दोनों को एक तरफ करता हूं। ये अब रीजन देखिएगा, अब आपको इस सारे खराबी का वजह भी समझ आएगी जो आज हमारे भी माशरों में फैली हुई है। और वो क्या है, अलम यातिकुम रुसुलुम मिनकुम, क्या नहीं आए थे तुम्हारे पास रसूल तुम्ही में से, यकसून अलैकुम आयाती, जो सुनाते थे तुम्हें मेरी आयतें। नंबर एक, यहां वन लिख लीजिए, ए जिन्नो इंस, क्या तुम्हारे पास मेरे रसूल नहीं आए, और तुम्ही जैसे इंसान थे, कोई फरिश्ते नहीं भेजे, कोई मैंने जिन परियां नहीं तुम्हारी तरफ भेजी, तुम्हारे जैसे गोश्त पोस के इंसान थे, जज्बात थे उनमें, भूख थी, प्यास थी, इमोशंस थे, यानी मुराद ये कि जो बशरी तकाजे तुम्हें लगे वो सारे उनके भी थे। क्या करते, यकसून अलैकुम आयाती, ये पहला काम होता है रसूल। कल रसूल नहीं, वो तुम्हें मेरी आयतें पढ़कर सुनाते थे। तबलीग हो ही नहीं सकती अल्लाह के कलाम की आयतें कोट किए बगैर। दूसरा काम, वयुनज़िरुनकुम लिक़ा यौमिकुम हाज़ा, और तुम्हें खबरदार करते थे तुम्हारे इस दिन की मुलाकात से। ये किस दिन की मुलाकात है और ये सब कहाँ हो रहा है, भैयाओ मनाक्षरुहुम जमीया, क्यामत के दिन। आप सोचिए क्यामत के दिन में वहां मैदान हशर में खड़ा करके अल्लाह ताला कह रहे हैं, क्या इस दिन से तुम्हें किसी ने नहीं डराया था। ये बिल्कुल पता कैसे है, जैसे बच्चे के रिजल्ट का दिन हो और बाप गया और बाप बेटे का रिपोर्ट कार्ड लेकर आए में पता चल रहा है कि फेल हो, मैं इस दिन का इंतजार नहीं था, तुम्हें पता नहीं था ये आना है ना, तो तुमने इसको झुटला दिया। आए थे बताओ, कोई तुम्हें आए थे, अब आप सोचिए किसी को ये कहना आए थे, क्या ये कोई क्वेश्चन है, अल्लाह को नहीं पता आए थे कि नहीं आए, तो आप क्या कह सकते हैं, इस्तिफहाम क्वेश्चनिंग का स्टाइल है, लेकिन मुराद इसमें जजरो तौबीख, डांट है। ये बिल्कुल ऐसी है जो मैंने अभी मिसाल दी आपको कि बच्चे को आप जब पूछते हैं, इम्तिहान नहीं होना था, मतलब क्या है, आप पूछ रहे होना था कि नहीं, आपको पता था होना है, लेकिन आप बच्चे को डांट रहे हैं कि ये इतना जो खेल रहे हो कोई इम्तिहान नहीं है आपका, फेल होने का इरादा है। तो बाज दफा क्वेश्चन में हैरत होती है, बाज दफा डांट होती है, तो अल्लाह ताला कहते हैं कि बताओ क्या रसूल तुम्हारे पास नहीं आए थे, या जिन्होंने तुम्हें अल्लाह ताला का पैगाम देना था, कर लीजिए कि जिस तरह इंसानों में रसूल आते हैं इसी तरह जिन्नों में भी आते हैं, या जिन्नों इंस दोनों को कहा जा रहा है ना, और नबी सल्लल्लाहु अलैहि वसल्लम की रिसालत जिन्नों इंस के लिए, बाकी कौन थे कैसे थे हमें उससे ज्यादा इस वक्त सरोकार नहीं लेना, लेकिन यह है कि अल्लाह सुभान व तआला ने यहां यह बात बता दी कि क्यामत के दिन पूछा जाएगा कि बताओ तुम्हारे पास अल्लाह के नबी अल्लाह के रसूल नहीं आए थे कि जो तुम्हें ये पैगाम देते। अब आगे सुनिएगा कि इसका जवाब क्या मिलेगा। बात को बिल्कुल ऐसे मुझे फील हो रहा है कि जैसे मैं खुद वहां खड़ी हूं और मेरे सामने किसी से क्वेश्चनिंग हो रही है। कालू, वो कहेंगे, कौन कहेंगे, जिन्नो इंस, शहीद नालान हुसीना, हम आज अपनी जानों के खिलाफ गवाहियां देते हैं। देखिए लफ्ज शहीदा क्या होता है, उसने गवाही दी, गवाही देना। लेकिन इसके आगे क्या आ रहा है, इसका प्रपोजिशन क्या है इधर, ये सब छोटा ग्रुप बताए। नहीं, शहीद ना के बाद प्रपोजिशन क्या है, सिला के अला का, अला क्या होता है, अपॉन, अगेन, वी आर गिविंग विटनेस अगेंस्ट आवर सेल्फ। ठीक है, अगर इधर आ जाता है शहीद, शहीद ना ली अनफुसीना, ली क्या फॉर, ठीक है, तो फर्क समझ गए, ये वही जैसे साइन इन साइन आउट, पुट इन पुट आउट, टेक इन टेक आउट, तो वो कहेंगे जी अल्लाह आज हम खुद अपनी जानों के खिलाफ गवाहियां देते हैं। अल्लाह एक लम्हे के लिए सोचिए, आप जरा इस रिग्रेट को अपने ऊपर लें। रसूल आए हमारे पास, आयतें पहुंची, क्यामत के दिन की मुलाकात से डराया, अल्लाह के तो नबी की हदीसें इतनी हैं कि पढ़ पढ़ के इंसान डरता है, पर एक ही तकरार है, अल्लाह के सामने खड़ा होना, मुलाकात, खड़े हो जाओ, लिखा। अल्लाह कहता है बताओ क्या किया, तो क्यामत के दिन बंदा खड़ा कहता है जी मैं आज अपनी जान के खिलाफ गवाही देता हूँ, आए थे, सब हुआ था। तो फिर आगे से कोई डांट के पूछ सकता है ना, फिर तुम्हें क्या बनी, आए थे, सब हुआ था, आज अपनी जान के खिलाफ गवाही देते हो, क्या बनी तुम्हारी। तो उसकी वजह बड़ी बड़ी करके लिख ले, वगर्रतहुमुल हयातुद दुनिया, और धोखे में डाले रखा उनको दुनिया की जिंदगी में। ये है एक बहुत बड़ा धोखा, बहुत बड़ा धोखा है। देखिए अमूमन दो गुनाहों की वजह से इंसान, यानी दो वजूहात होती हैं जिसकी वजह से इंसान गलत काम करता है, उसमें से एक बहुत, जिसको कुछ पता ही नहीं है, कोई काम उसके पास आया ही नहीं, उसको इल्म नहीं है, जहालत है, जाहिल भी गलत काम करता है, लेकिन इल्म आने के बावजूद जो चीज बंदे को गुनाह पे माइल करती है वो गर्रतहुमुल हयातुद दुनिया, ये मताए गुरूर का सौदा इंसान जब कर लेता है, ये इंसान को गलत चीजों पे डाल देता है। वहां जाके इंसान के कहां, आते तो थे किताब पढ़ने, आते तो थे किताब से जुड़ने, लेकिन साथ दुनिया के तफक्कुरात लेकर आते थे, दुनिया की वरीस लेकर आते थे, खौफ था, गम थे, इस दुनिया के छूटने का गम, इसको पाने का गम। देखिए आप सब कुरान पढ़ने आते हैं ना इधर, अगर आप इस क्लासरूम में आने से पहले अपने सारे गम, सारी खुशियां, सारी एक्साइटमेंट, जो भी हम गम शम जो भी लगे में ना, उसको लपेट के बाहर ही छोड़ दें बैग में से, तो आप देखेंगे कि यहां बैठ के आपको ज्यादा मिलेगा। अब यहां आपको फिक्र है, फलां चीज गुम गई, क्या बनेगा, आगे क्या होगा, फिर लंबी सोच, शैतान आपको फोकस ही नहीं होने देगा, ला हौला वला कुव्वत इल्ला बिल्ला, पता नहीं यहां से घर भी जाना है कि नहीं जाना, बच्चे के साथ क्या हुआ, कहा स्कूल में चोट ना लग गई हो, अच्छा सुबह गया था तो घास रहा था, वो बेटी वो तो नाश्ते ही नहीं करके गई, सब पीछे करते। ट्राई योर बेस्ट ऑन टाइम, वक्त जब आए उस वक्त अपनी सी कोशिश करें, हर दुनिया का काम सेट करें, जो ही आप अल्लाह की किताब की तरफ आए ना, सब कुछ पीछे छोड़ दें। जो लोग नहीं आते ना, वो भी कुछ नहीं लेते, आते ना वो भी कुछ नहीं लेते। आपको बाद में कोई पूछेगा, आप कोई ये बात कहेंगे, अच्छा ये बात हुई थी, वो अच्छा शायद मैं डिस्ट्रैक्ट हो गई थी, वो अच्छा उस वक्त मैं समय परेशान थी। गर्रतहुमुल हयातुद दुनिया व शहीदु अला अनफुसिहिम अन्नहुम कानू काफिरीन, और वो अपने ही नफ्सों के खिलाफ गवाही देंगे कि यकीनन वो कुफर की रविश पर चलते रहे। ये कौन सा कुफर है, कलमे का इनकार तो कोई नहीं करता, ये कौन सा कुफर है। और ये कौन लोग कह रहे हैं, जिनके पास रसूल आए थे, रसूलों के मानने वाले, उनकी बातों को मानने वाले कह रहे हैं कि हम क्यामत के दिन अपने खिलाफ गवाही देंगे कि हम काफिर थे। किस चीज का कुफर, नशुक्री, कदर नहीं करता बंदा, वल्ला ही हम कदर नहीं करते। मैं कहती हूं अगर हम कदर करते तो आज پانچ مسجدوں کے باہر لوگ یوں کھڑے ہوتے جیسے کبھی ریسٹورانٹس کے باہر کھڑے ہوتے ہیں، لیکن لوگ قدر نہیں کرتے. جب کوئی نعمت ملتی ہے نا ہم کہتے ملنی تھی اور کیا، ملنی نہیں تھی، لیکن جب چھنتی ہے نا پھر پتہ چلتا ہے وہ کتنی بڑی نعمت تھی. ایسے مختلف مکالمات قرآن پاک میں آپ کو ملیں گے. آپ اگر پورے قرآن سے یہ سارے جمع کریں تو آپ دیکھیں گے قیامت کا میدان آپ کے سامنے حسرت اور ریاض کی ایک تصویر بنا ہوا ہوگا. پیچھے آپ کو پتا کہ ہم نے ایک آیت پڑھی تھی اسی صورت میں کہ ثم لم تکن فتنتهم الا ان قالوا والله ربنا ما كنا مشركين. پھر اس کے علاوہ ان کا اور کوئی بہانہ نہیں ہوگا سوائے اس کے کہ کہیں گے اللہ کی قسم ہم تو کبھی مشرک ہی نہیں تھے. اور یہاں کیا کہہ رہے ہیں؟ کانوا کافرین. بعض لوگوں نے اس پہ قرآن کو بدنام کرنا چاہا. ابن عباس کے دور میں یہ بات ہوئی، کہا تمہارے قرآن میں تو بہت اختلاف ہے. کیا خلاف ہے؟ دیکھو ایک جگہ کہا جا رہا ہے رب ما کننا مشرکین، ہم مشرک ہی نہیں تھے، اور یہاں کہا جا رہا ہے انہم کانوا کافرین. اب آج کوئی انٹلیکچوئل قسم کا ہمیں یہ بات کہہ دے قرآن کے بارے میں تو ہم پریشان ہو جائیں. تو پھر ابن عباس نے کہا ادھر آؤ بیٹھو تو میں بتاتا ہوں. یہ اس وقت کی بات ہے جب حساب نہیں شروع ہوا ہوگا، اور یہ اس وقت کی بات ہے جب حساب شروع ہو گیا ہوگا. قیامت کے دن بہت مختلف مراحل ہوں گے. جب تک لوگوں کے سامنے ان کے نامے عمل پیش نہیں ہوں گے نا تو واپس میں باتیں کر رہے ہوں گے خسر پسر، جیسے کبھی آپ لوگ بھی کر رہے ہوتے ہیں نا رستوں میں، ادھر ادھر بیٹھتے ہیں یا جیسے بریک میں یا ادھر ادھر خوب باتیں ہوتی ہیں، اپنے دکھ سکھ سناتے ہیں. جب پیپر سامنے آ جاتا تو کیا ہوتا ہے؟ گگی بن جاتی ہے. قیامت کے دن جب لوگ لائنوں میں لگے ہوں گے حساب کتاب کے لیے، اس وقت آپس میں باتیں کر رہے ہوں گے، لیکن جب ان کے نام کی زبان بند ہو جائے گی، فکر تو اپنی پڑ جائے گی نا، غم تو یہ لگ جائے گا کہ یہ بھی آیت نہیں آتی، یہ بھی نہیں آتی، وہ بھی نہیں آتی. اللہ سبحانہ تعالیٰ کہتے ہیں میری یہ پکڑ جو تم تک آئی ہے یہ کوئی ایسے نہیں آئی. آیت 131 دیکھیے، ذالک الم یک ربک مہلک القرا. یہ اس لیے ہے کہ آپ کے رب کی یہ سنت ہی نہیں ہے کہ وہ بستیوں کو برباد کرے بظلم، ظلم کے ساتھ، واہلھا غافلون، جبکہ اس کے رہنے والے بے خبر ہوں. یہ آیت ہم سب کے لیے ایک بہت بڑی حجت ہے. دوسروں کی تو بات کم کریں، ہم اپنی بات زیادہ کریں. اور وہ کیا ہے کہ جب تک یہ قرآن ہماری زندگی میں نہیں کھلا تھا، شعوری طور پہ نہیں پتا تھا دین کا، ہماری پکڑ اتنی نہیں ہوتی تھی، تب بھی ہم بیمار ہوتے تھے، لیکن وہ ویسے ہی ہوتے ہوں گے، شاید اللہ ہمارے درجے بلند کر دے. کہ جو قرآن یہ اجر ملا، اب قرآن سے جڑنے اور پتہ چلنے کے بعد کہ یہ کتاب ہدایت ہے، یہ آکسیجن ماسک ہے، اب اگر ہم غفلت کا شکار ہوں گے تو اب جو پکڑ آئے گی نا وہ سزا ہوگی. کتنوں کو بات سمجھ آئی ہے؟ دیکھیے آپ کو الحمدللہ 7 سپارے پڑھا دیے نا، تب حق رکھتے ہیں نا کہ آپ سے 7 پاروں کا ٹیسٹ لے لیں. لیکن اگر آپ سے کہا جائے کہ اس سیٹرڈے کو آپ کا 15ویں پارے کا ٹیسٹ ہے، ہم نہیں کریں گے نا سر، کریں گے بھی تو آپ نہیں دیں گے، ایسے ہی ہے نا. جو پڑھایا ہوتا ہے نا استاد بھی اسی میں سے ٹیسٹ لیتے ہیں. اللہ بھی جب تک بندوں کو بتاتا نہیں ہے ٹیسٹ نہیں لیتا. اسی لیے آپ دیکھیں گے کہ دین پہ آنے کے بعد چھوٹی چھوٹی باتوں پہ پکڑ ہو جاتی ہے. آپ انجوائے کرتے ہیں، واہ کتنا مزہ آ رہا ہے، دیکھیں گے جو ہوگا. چھٹیاں انجوائے کرتے ہیں مزے میں، شادی میں، ابھی کون سا اتنا بدلی ہیں، ابھی 5 پارے تو پڑے ہیں، نو پرابلم. آپ مستیاں کر کے آتے ہیں چھٹیوں میں، وہ ساری مستیاں بعد میں اللہ کسی بھی تکلیف میں ڈال کے پوری کرے گا. یعنی میں اپنے آپ کو اکثر کہتی ہوں کہ اب تیری نجات کا کوئی راستہ نہیں ہے سوائے اس کے کہ اس پڑھے پڑھائے پہ عمل کر لے. قرآن پڑھنے کے بعد بندے پہ اللہ کا معاملہ سخت ہو جاتا ہے. آپ سورہ فاطر میں پڑھیں گے، اولم نعمرکم، کیا میں نے تم کو عمر نہ دی تھی، ما تتذکر فی، کہ تم اس میں نصیحت پا لیتے. صحیح روایت میں آتا ہے کہ جن کو اللہ تعالیٰ نے 60 سال کی عمر دی ان کا حساب سخت ہوگا، کیونکہ اس کا عذر نہیں چلے گا. وہ کہے گا اللہ ہاں یہ تھا، بچے تھے، گھر تھے، ان کی شادیاں ہو گئی، ان کے یہ تھے وہ تھے، اچھا موقع نہیں ملا، کتنی عمر تھی دے जी ने मौका नहीं मिला कि तू मेरी किताब के लिए फोकस हो। हमें तो अल्लाह के बंदे इसे 1 साल 1.5 साल के लिए लोग फोकस नहीं होने दे रहे। हमारी इसमें भी कितनी चीजें कट जाती हैं। अगली आयतें देखिएगा, आज हम अल्लाह के हिस्से में से कितना दूसरों को दे देते हैं। तो लिहाजा अल्लाह कहते हैं मैं गाफिलों को नहीं पकड़ता। हो सकता है कि कोई किसी जगह जिस्म फरोशी करने वाली औरत को अल्लाह छोड़ दे उसकी गफलत की बिना पे, लेकिन इल्म नेमत बड़ी है। देखिए इसको इस तरह समझे, ये मेरी अपनी फीलिंग्स हैं जो आ रही हैं। किसी को डायमंड का सेट कोई दे दे और किसी को सिर्फ कोई जरकोन का या कोई बिल्कुल सस्ता सा सेट दिया हो, किसका मुहासबा ज्यादा होगा? किसको इंस्ट्रक्शन ज्यादा देगी माँ? सोच के देख के पहनना, गिराना ना, कुछ ना करना, जिसने डायमंड पहना हुआ है। और अगर कोई लोहे का सेट पहन के चमक वाला चली भी गई तो कहे कि उसको भी, लेकिन हो गया तो हो गया। और दुख किसके घूमने का ज्यादा होगा माँ? जान है इस किताब की आयतों के आगे कितने कीमती हैं आप, आपको इसका भी अंदाजा भी नहीं है। हर दिन अल्लाह ताला आपको कीमती करता जा रहा है। आपको तो सूरत अल-अनाम की एक एक आयत के सब फरिश्ते उतरे थे, याद है इंट्रो? इसके बोझ से मैंने अभी पढ़ी नहीं लेकिन मुझे याद है कि ये बातें हुई थी कि ऊंटनी की टांगे दबने लगी थी। इसकी एक एक आयत के साथ इतने हजारों फरिश्ते उतरे, तो वो आयतें आपके सीने पे उतरे तो क्या आपके ऊपर इसका कोई बोझ ना हो, आपके दिल में कोई भी हलचल ना हो? ठंडे ठंडे पढ़े और ना पढ़े बराबर, जानने वाले और ना जानने वाले बराबर। हल यस्तविल्लज़ीना यालमून वल्लज़ीना ला यालमून, क्या जानने और ना जानने वाले बराबर हो सकते हैं? तो फिर दो में से एक चीज तो इंसान को चूज करनी पड़ेगी, या तो भटकना दौलीन, नहीं सीखते छोड़ो आज से खत्म, नहीं पढ़ते भी हम नहीं शायद किताब का बोझ ले सकते, छोड़ दे दौलीन बन जाए ठीक है काफी है, और या फिर मखदूब। और मखदूब कौन होता है? दाल कौन है जो सीखता ही नहीं है सोचते कि अमल करना पड़ेगा? और मखदूब कौन है जो सीख के अमल नहीं करता? निजात किस में है? दाल बनने में है, मखदूब बनने में है, तो किस में है? अनम तारेखी। और वो कौन है? सूरह निसा पढ़ चुके हैं, من يطع الله والرسول فأولئك مع الذين أنعم الله عليهم من النبيين اور لمبی لسٹ ہے۔ تو دعا کیجئے کہ بس اب اللہ ہمیں جس طرح بھی کرے عمل کروا کے اس دنیا سے لے جائے۔ اب تک صحابہ کرام کی وہ جو تڑپ تھی نا اندر کی، اس کی وجہ یہ تھی کہ ان کو یہ بات سمجھ آ گئی تھی نعمت کا حساب تو ہوگا، جو نعمت ملی یہ علم کی نعمت چھوٹی نعمت نہیں ہے، اس کا حساب تو ہوگا۔ ایک اور جگہ آتا ہے سورہ بنی اسرائیل میں، وما كنا معذبین حتى نبعث رسولا، ہم کبھی کسی بستی کو عذاب نہیں دیتے جب تک کہ ہم وہاں کسی رسول کو نہ بھیج دیں۔ آیت نمبر 15 سورت بنی اسرائیل کی۔ نبوت کی شان بھی اس سے پتہ چلتی ہے مجھے اور آپ کو۔ سورت نساء 65 میں ہم لوگ پڑھ چکے، فلا وربك لا يؤمنون حتى يحكموك فيما شجر بينهم ثم لا يجدوا في انفسهم حرجا مما قضيت ويسلموا تسليما، کہ تیرے رب کی قسم کہ یہ ایمان والے ہو ہی نہیں سکتے جب تک کہ تجھے حکم نہ بنا لیں ان معاملات میں جس میں جھگڑتے ہیں، پھر اپنے دلوں میں اس پر کوئی تنگی نہ پائیت کو دل کی خوشی سے مان لے۔ دیکھیے فرق تو اتنا ہی ہے نا، دو لفظ لکھیں صرف اپنے پاس پھر بات تھوڑی سی شاید آسان ہو جائے۔ ایک ہے کمپرومائز لکھیں اور ایک ہے سیکریفائز، کیا فرق ہے دونوں میں؟ مثال لے لیتے، شادی ہوئی ایک لڑکی کی، سسرال کا ماحول موافق نہیں لگا، لیکن جینا تو ہے رہنا تو ہے، اب کیا کرتی ہے؟ ایک صورت کیا ہے؟ جلتی کڑتی روتی دکھی ہر وقت ہی جلی کٹی، اور کہتی کوئی بات نہیں اب میں نے رہنا رہ رہی ہوں۔ اس کیفیت کو آپ کیا کہیں گے؟ سیکریفائز، نہیں یہ کمپرومائز نہیں ہے، یہ سیکریفائز ہے۔ ہر وقت وہ اپنے آپ کو قربانی کا بکرا سمجھ رہی ہے، دکھی ہے، جلتی کڑتی अगर सह रहे थे वो जले कुड़ेगी, वो तो हो गया, जो मिलना था मिल गया, चेंज तो आ नहीं सकती। चलो फिर मैं इसी के अंदर से बेस्ट लेती हूँ, इसको कॉम्प्रोमाइज कहते हैं। खुशी से भी शरीयत को मानना ही है तो ना खुशी से भी मानना। कुछ रोते धोते जलते कुड़ते, हाय ये हाय वो ये वो कैसे, तो मान तो वो भी रहे, मानना तो है ना। आप लंदन में रहते हैं, यहाँ के क्या सारे रूल्स आपको पसंद है? आपको पसंद है कि आप एयरपोर्ट से लेट हो रहे हैं, रेड लाइट पे खड़े हो जाए, और आप रेड गाड़ी लाइट पे खड़े गाड़ी करे सॉरी रेड लाइट पे गाड़ी खड़ी करे और मुक्के मार रहे हैं स्टेयरिंग पे, हाय क्या मुसीबत है इनको, क्या इनको पता नहीं किसी को जल्दी जाना है, और दूसरा बंदा सुकून से बैठा है कि अब जो भी हो सकता है अच्छा, बल्कि इसे एक मिनट में कुछ और कर लूं जो नहीं कर सका। आपकी मर्जी है ना, खुशी से भी जीना है तो ना खुशी से भी जीना है, खुशी बना लें, ये है कामयाबी का राज। और इस पे अपने दिल को चेक किया करें, क्या अल्लाह के फैसलों पे खुश होती हूँ, राजी होती हूँ? जब आप इस तरीके से मामला करेंगे, आप देखिएगा कि अल्लाह ताला खुद ब खुद आपके अंदर सुकून डाल देगा। शुरू शुरू के दिन मुश्किल भी लगेंगे, लेकिन बाद में आप आसान हो जाएगा सब कुछ। और यहाँ आखिरी बात करके चलते हैं कि किसी जगह रसूल का आना और उसका इनकार करना, ये अल्लाह के अजाब की दावत होती है। जुल्म है ये बहुत बड़ा किसी बस्ती वालों का अपने ऊपर के रसूल को तोड़ दे। पहले दौर में क्या हुआ, नबी आते थे, जब कौमें नहीं मानती थी अल्लाह सुब्हान तआला नबियों को हुक्म देते थे हिजरत कर जो। अब सूरत अल अराफ से अब सारी कहानियां पड़ेंगी नबियों की। नबी जो ही उस बस्ती से निकलते थे उस बस्ती पे अजाब आ जाता था। आप कह लेंगे नबी किसी बस्ती में रूह की तो बदन को भी जला के राख कर दिया जाता है, खत्म। नबी सल्लल्लाहु अलैहि वसल्लम आखिरी नबी थे, अल्लाह अपने नबी की उम्मत को पूरा खत्म नहीं करना चाहते थे, इसको अजाब इस्तेसाल कहते हैं, जड़ से ही खत्म कर देना, असल ही खत्म कर देनी, अलिफ सीन ता और स्वाद या लाम आएगा इसके अंदर। इसलिए अल्लाह ने जब अपने नबी को मक्का से मदीना हिजरत करके गोया के मक्का को खाली किया नबी से, तो मक्का पे अजाब नहीं आया, बल्कि किस्तों में, ये सूरत अल अनफाल और तौबा में अब डिटेल से हम पढ़ेंगे, मुख्तलिफ जंगों की सूरत में उन लोगों को खत्म कराया जिनके अंदर वाकई खैर नहीं थी, और जो खैर वाले थे उनको बचा लिया। क्योंकि अगर एक अमूमी अजाब आता तो सबने खत्म हो जाना था। तो लिहाजा आज हम और आप ये जो नातों में कहते हैं ना कि नबी के जिंदगी में होता और नबी का मैं दौर देखता, मैं सोचती हूँ अपने तौर पर कि ये बहुत बड़ी अल्लाह की हम पे रहमत है कि हम नबी के दौर में नहीं आए। बात समझ रहे, नबी के दौर में किसी का आना और अमल ना करना ये बहुत बड़ा जुर्म होता है। आगे चलिए आयत 132, वलिकुल्लिन दरजातुम मिम्मा अमिलू, और हर एक के लिए दरजात है इनके अमल के एतबार से। वमा रब्बुका बिगाफिलिन अम्मा यअमलून, और आपका रब बेखबर नहीं है इससे जो ये बातें करते हैं, या ये जो काम ये लोग कर रहे हैं। ये किन दर्जों की बात है, जिन्होंने नबियों के आने पर अल्लाह की बात को मान लिया और उस पर चलते गए। वलिकुल्लिन दरजात, दर्जे अल्लाह देता है। देखिए किसी के दर्जों को देखकर हम उस पर रश करते हैं, हसद करते हैं या कमेंट करते हैं, इसकी बजाय अल्लाह ताला ने ये कैसा खूबसूरत क्राइटेरियन हमें दे दिया कि जन्नत जैसी नेमत भी दर्जों में मिलेगी, जिस दर्जे का अमल उस दर्जे की जजा। ये कैसे हो सकता है कि दुनिया में हमारा अमल डिचकू डिचकू हो, बीच में अफतू में बादल की तान भी बात, आधे दिन में हो और क्यामत के दिन हमें पूरी जन्नत मिल जाए, ये नहीं हो सकता। तुम्हारा रब तुम्हें बताता है कि तुम अल्लाह के पास से जो दर्जे पाते हो वो अपने अमलों पे पाते हो। अगर आप में से, आप अपने बच्चों को ही देख लें, कोई फर्स्ट आता है और कोई बिल्कुल पूरे नंबरों पे पास होता है, एक तो थी अल्लाह की नेमत, किसी की याददाश्त अच्छी है, मेमोरी अच्छी है, लेकिन बच्चों के रवैये में फर्क होता है। कई बहुत जहीन होते हैं, पढ़ते ही नहीं तो बस पूरे पूरे नंबर लेते हैं। माए कहती हैं कभी तो तुम अगर, और मैं अपनी पहचान खुद करें, मेरे पास क्या नेमत है अल्लाह की और उसको कितना इस्तेमाल करती हूँ। अब आप टेस्ट पे ले आए इसको, नंबरों के टेस्टों पे आप बात करें तो शायद आपको ये बात ज्यादा आसानी से समझ आ जाए, जो बड़ी ही ज्यादा अहम नहीं है लेकिन ये हकीकत है। जिस तरह आप एक एक नंबर को देखते हैं ना, देखते होंगे इधर क्यों कटा, रूट वर्ड ठीक था या क्या था या इधर क्यों हुआ, इसी तरह आप अपने अमलों को देखें, ये अपने लिए अमल लिखें। जितना कीनली, जितनी गहराई से अपने क्वेश्चन पेपर को वापस आने पे चेक करती हूं, इतनी बारीकी से अब मैंने अपने अखलाक, अपने एटीट्यूड और अपनी इबादत मामलात को देखना है। अल्लाह की अदालत तो बाहर की है, आप दुनिया की अदालत में खुद को खुद नंबर दे देंगे। और यहां से एक और बात पता चलती है कि जिस तरह इंसानों के मुख्तलिफ दर्जात है ना, और उनको जन्नत जहन्नुम मिलेगी, इसी तरह जिन्नात को भी जन्नत जहन्नुम मिलेगी और उनके मुख्तलिफ दर्जे होंगे। और बाकी रह गए कि तुम्हारे अच्छे काम तुम्हारे लिए, अल्लाह को उसकी कोई परवाह नहीं। इसीलिए फिर आगे फरमा दिया आयत 133, वरब्बुकल गनी युजुर रहमा, और आपका रब तो गनी है रहमत वाला है। ये है अल्लाह की वो सिफत जिसका यहां तफसील से तस्करा करना बहुत जरूरी है, क्योंकि जब किसी को आप कहते हैं नमाज पढ़ो तो आगे से कोई मन चला क्या कहता है, देखो अल्लाह को हमारी नमाजों से क्या लगे, उसको क्या लगे, उसकी तो इतने लोग इबादत करते हैं। सुनी कभी आपने किसी के मुंह से ये बात? कुछ लोगों को जब इबादत का या नेकी का कहा जाए तो कहते हैं लो जी अल्लाह को क्या परवाह है हमारी नेकियों की, और वो तो जवाब के अल्लाह को कोई परवाह नहीं है, मैं नमाज पढ़ू, मैं एक नमाज भी ना पढ़ू, मैं सजदा करूं ना करूं, वो तो गनी और जुर्रहम है, तुम्हें उसकी जरूरत है, अल्लाह को परवाह नहीं है। किसी को अजाब देकर इसका कोई फायदा नहीं, और किसी की बंदगी और इताअत से इसका कोई रुका हुआ काम चल नहीं सकता, वो इन सब चीजों से बेनियाज है। अब देखिए कि अल्लाह सुबहान तआला गनी है ना, बहुत सारे लोगों को गनी का मतलब नहीं पता होता। एक हदीस का खुलासा है कि लैसल गिना बिल माल, गिना कह लीजिए दौलतमंदी को, दौलतमंदी माल के साथ नहीं होती कि आपके लाखों है हजारों है करोड़ों है क्या, बल्कि दौलतमंदी क्या है, दिल से। मिसाल है कि एक बंदे के पास सिर्फ 100 रुपए हैं फिर भी उसका दिल बादशाह, कोई आया तो उसने 100 रुपए में से कर दी, कहता अच्छा जो होगा कल देखेंगे, ये बादशाह। और एक बंदा जिसके पास 10,000 है और गम अभी ये पड़ा हुआ है कि हाय अगले महीने पता नहीं क्या होगा और बच्चों का क्या होगा, तो वो गरीब है ना। आपने अपनी फैमिलीज में भी ये चीज देखी होगी, जिन रिश्तेदारों के पास थोड़ा होता है ना, हमारे अपने लोगों में है ना ऐसे चंद साथी, और ये कोई बुरी बात नहीं है, अल्लाह का बड़ा करम है उनके ऊपर कि उनका हिसाब आसान है। मुझे ऐसी एक सिस्टर याद आ जाती, वो कहती है पता नहीं मेरी कहां से जरूरत पूरी हो जाती है, मैं सोचती हूं कि हाय वो फलां बच्ची है उसका बच्चा होने वाला है, फिर उसको ये देना होगा लेना होगा। जैसे माओ के होते बहुत सारी बेटियां, उनकी सारी जिंदगी हमने उनको एक ही हाल में देखा, लेकिन इतना कंटेंट हर शादी में वो दूसरे तमाम रिश्तेदारों से ज्यादा अच्छा देके आती है। मेहमान उनके घर आ जाए उनका पाँव नहीं टिकता जमीन पे, और कोई कहे ना इतना खर्चा नाम पे करो, कहती मेरे काम हो जाते हैं, बस सोच आती है एक दफा और कहती उसके बाद पता ही नहीं चलता कहां से पैसे आए, ये लेना होता है। और मैंने ऐसे भी अल्हम्दुलिल्लाह अरबपति करोड़पति लोग देखे हैं कि वो सिर्फ इसलिए क्या बच्चा है कि बर्तन धोने पड़ेंगे, बाहर से कह दो कि चलो जी जाओ जी घर पे नहीं है, है सब कुछ निकालने के डर से मेहमान के आगे नहीं रखते, समझते हैं ना। तो अल्लाह बेनियाज है, मैं कहती हूँ आप सब भी ये दौलत मांगे। मैंने किसी को दुआ दी ऐसे ही किसी मौके पे, मैंने कहा कि मैं आपके लिए दुआ करूंगी कि अल्लाह आपको गिना दे दे, कहती मुझे ये बता तो दो ये होता क्या है। मैंने कहा जब आपको मिलेगा तो आपको खुद ही पता चल जाएगा गिना क्या होता है, गिना दिल का सुकून है, कोई बात नहीं है चीज अल्हम्दुलिल्लाह, नहीं है तो नहीं है। ये जो हमने अपनी जात के साथ आप देखिए कि हम कितने ऐशकोश हो गए ना, किचन में काम ही नहीं कर पाते जब तक 10 मशीनें और 10 चमचे और डिशे और डोंगे मेरे पास ना हो। हैं तो इस्तेमाल कर लो, नहीं है तो ना सही। आप कपड़े, जेवर, जूती, जो भी आपकी जिंदगी की जरूरत है, आप खुद को देखें, क्या मैं इनकी मोहताज हूं? मैं इसके बगैर बाहर ही नहीं निकल सकती, मैं इसके बगैर सो नहीं सकती। बाज लोग तो यकीन करें इतने दिल के तंग है, अपने तकिए के सिवा उनको नींद ही नहीं आती। गनी बनी है, एक ऐसे छोटे से तकिए के पीछे आप अपनी नींद खराब कर रहे हैं। मुझे कम गद्दा सही नहीं मिला। आज आप देखिए ना, इंसानियत के जाहिरी सुख का कितना सामान है दुनिया में। किसी ने कहा वो गद्दे आ गए हैं, ये अब मैं आपको बताऊंगी तो आप भी ढूंढने चले जाएंगे, तो मैं नहीं बताती। तो वो बता रही थी कि ऐसे गद्दे आ गए अब, ये कमर के दर्द वालों के लिए और ये सर के। मैंने कहा ये बताओ, कोई ऐसा गद्दा है कि को नींद ना, गिल्ट है, कोई गम है, कोई बीमारी है, कोई है ऐसा गद्दा? अब वो गद्दा तो आके आप उल्टे तो वो भी आपके साथ उलट जाए, आप सीधे तो वो भी सीधा, आप टेढ़े तो वो भी टेढ़ा हो गया। ये बताओ कि कोई गद्दा नींद देता है? इतना बंदा, मैं कहती हूँ जमीन, एक रात आपको जमीन पे सोना पड़े और एक रात आपको नरम बिस्तर पे सोना पड़े, बराबर है। उधर शुक्र है, इधर सबर है, और ये सबर वाला शुक्र है। ये भी नहीं कि जलता हुआ सबर है, कल कहां सोए हुए थे। और इस पे अपने दिल को खोल के देखें। मैं सोचती हूँ कि ये वो पर्चा है जिसके नंबर आप दुनिया में खुद लगा लेते हैं कि अल्लाह तेरे से उस दिन भी उतनी खुश थी जिस दिन किसी नरम बिस्तर पे सोई हुई थी, जितनी आज खोड़ी जमीन पे जिसमें बिस्तर भी कोई नहीं है मैं खुश हूं। फिर गनी आप, वरना आप मोहताज हैं, आप इनकी खिदमत कर रहे हैं। ये दुनिया की चीजें हमारी खिदमत के लिए हैं और नहीं है तो आज ही किसी की बात है। तो उसने कहा कि ना मिले तो सवाल ना करे, मिल जाए तो जमा ना करे, बगैर मांगे मिल जाए तो मना ना करे। बात समझे? ये है दुनिया, कोई तलब नहीं है। मिल जाती है हलाल से तो ले लो, कोई मना नहीं। हाँ, आपने ये किसी को सुनानी होगी ना, रिकॉर्डिंग से सुनिएगा। यकीन करें, मैं कहती हूँ दुनिया में सिर्फ वो बंदा खुश है जो गनी है, गिना है, वरना खुश नहीं है। अच्छा नहीं लगता बातें करना अपनी ज्यादा, लेकिन मैं कई ऐसी मिसालें अपने इर्द गिर्द देखती रहती हूँ 24 घंटे। नहीं, इस चीज के बगैर गुजारा करना है, इसका क्या अल्टरनेट है? इससे भी कोई खुशी है? आप देखिए ना, आप अपने ऊपर ले, शौहर बीवी बैठे हैं, बेहतरीन पायरेक्स का डिनर सेट सामने है, नाश्ता भी, ये खाना भी है। सोचिए जरा, एक कपल ये सोचे आप, कैसा तस्वर आता है? और एक आप सोचते हैं कि एक प्लास्टिक की डिस्पोजेबल सी प्लेट जिसमें जो भी है और दोनों प्यार से उसको खा रहे हैं, और वो कहते हैं हमसे भी बड़ा कोई खुश है। आप किसको कहेंगे कि कौन खुश है? जो थोड़े भी खुश है। देखिए, जो ज्यादा चीजें लगा के खुश हैं तो फिर डर है ना कि जब चीजें नहीं होंगी तो दोनों नाराज होंगे, दुखी होंगे। जैसे एक बंदा ऊपर है तो खुश है, लेकिन डर है ना कि ऊपर से गिर सकता है। तो जो नीचे ही खड़ा खुश है उसको किसका डर है कि मैंने कहाँ गिरना है? ये गिना इंसान की जिंदगी का असल हुसन है। और आप नबी सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी को देखें, आपने महंगे से महंगी चीज भी इस्तेमाल की हुई है सिर्फ इसलिए कि मेरी उम्मत पे हलाल हो जाए, और आपने बोरिए पे और खजूर की चटाई पे भी अपने आप को लिटाया, के ऊपर वाले फ्लोर पे चले गए जब हजरत उमर रजी अल्लाह अनु आपको मिलने आए, क्योंकि उनकी बेटी भी थी अल्लाह के नबी के निकाह में। तो देखा कि अल्लाह के नबी चटाई पे सोए में और आप ऊपर का कपड़ा उतारा हुआ था, तो आपको देखकर जब नबी सल्लम उठे तो आपके जिस्म के ऊपर चटाई के निशान थे। ये देख के उमर तड़प उठे कि अल्लाह के नबी कैसरो किसरा तो नरम गद्दों पे सोए और आप इस चटाइयों पे सोए, हुक्म करें मैं आपके लिए यहां गद्दा ले आऊं। तो कहा उमर तू अभी तक उसी जहालत में, यानी तुझे भी ये शक है कि मैं सच्चा नबी नहीं हूं इसलिए मेरे ये हालात है, मैं इस पे खुश हूं। तो बहरहाल अल्लाह के गनी होने की वजह से आज मैं और आप बचे हुए हैं। ये जो अल्लाह की यहां सिफत है ना, इस पे भी बात कर ले। हमें कितना गुस्सा आता है, सुबह मैंने ही अभी आपके सामने इतना दुख खोल दिया ऐसे ही जज्बात में आके, एक लड़की को देखकर, क्या अल्लाह नहीं देख रहा? क्यों नहीं पकड़ा? आप सुनिए जाके, चलें छोटा सा होमवर्क लिख लें अगर आपका दिल चाहता है, अस्माउल हुस्ना की सीरीज में से आप डाल दें उसका लिंक पेज पे, आप सिर्फ अल्लाह के नाम अल गनी को सुने, मैं कह सकती हूँ कि आपका अपना दिल खुल जाएगा इंशाल्लाह। अच्छे करते हो उसको कोई फर्क नहीं पड़ता, बुरे करते हो उसको कोई फर्क नहीं पड़ता, कोई उसकी गरज तुमसे नहीं लगी हुई, कोई उसका मुफाद तुमसे वाबस्ता नहीं, ना वो वोटों से आया कि एक वोट की कमी है तो उसकी कुर्सी गिर जाएगी, ना उसको किसी के एजिटेशन का डर है, ना उसको कुछ, सारे मिल जाओ, सब कुछ कर लो। हदीस में आता है कि सारी दुनिया के लोग एक सफ में खड़े हो जाएं और अल्लाह की बड़ाइयां बयान करें, तो इससे अल्लाह की बादशाही में एक जर्रा बराबर कमी नहीं आती। और तुम और सारे, तुम नहीं बल्कि अगले पिछले सारे एक सफ में खड़े होकर उसकी नाफरमानी कर लो, तो अल्लाह को इस जुर्रहमा, वो रहमत वाला है, रहमत उसका शिवा है, इसको हाईलाइट कीजिएगा, रहमत अल्लाह का शिवा है, मेहरबानी। इसका यहां क्या मौका था, इसके यहां दो मफहूम है। पहला मतलब क्या है कि तुम्हारा रब तुमको जो सीधे रास्ते पे चलने की तलकीन करता है ना, बार बार कहता है ये कर लो ये कर लो ये कर लो, तो असल में ये अल्लाह ताला की रहमत है। यानी अल्लाह ताला बंदे को अच्छे काम करने का हुक्म देता है और बुरे कामों से रुकने का जो हुक्म देता है, तो ये अल्लाह ताला की तुम पे रहमत है। वरना कल अचानक जब तुम्हें वहां पकड़ लेता तो क्या बनता। मैं इसको यूं समझाती हूँ कि जैसे रोड्स पे जगह जगह साइन लगे हों कि ओवर स्पीड ना होना, अगर साइंस लगे हुए ये हमें क्या करते हैं, अलर्ट करते हैं ना। क्या होता कि लिखा हुआ ना मिलता कहीं ओवर स्पीड हो गए तो हो गए, लेकिन हमारे ओवर स्पीड होते ही पकड़ लिया जाता तो हमारा नुकसान होता ना, हम कहते हैं मैं तो बताया ही नहीं। तो अल्लाह ने जो अच्छी बातों के करने और बुरी बातों से रुकने का हुक्म दिया है ना, तो ये अल्लाह की रहमत है। क्योंकि इस रहमत की वजह से जब तुम उसकी बातों को मानोगे तो तुम गलत काम से रुक जाओगे, तो कल तुम्हारा नुकसान नहीं होगा बल्कि फायदा हो जाएगा। इतनी बात क्लियर है। अब दूसरा मतलब समझिए अल्लाह ताला के रहम और उसकी मेहरबानी के बारे में, और वो क्या है कि तुम नाफरमानियां करते रहते हो, गलत काम करते ही रहते हो करते ही रहते हो, लेकिन तुम्हारा रब तुम्हें नहीं पकड़ता। और बाज़ुकात तुम अभी सिर्फ करने से बचा लेता है। अल्लाह की रहमत है कि उसने आपको और मुझे कुरान के लिए बिठा दिया। उसके रहम का सबसे बड़ा इजहार कुरान में क्या है, कोई हवाला देगा? दो आयतें हैं सिर्फ, और मेरे अलग मैं बोलूंगी तो आप में से 99% लोगों को आती है जी।
इसको हमने भी पीछे पढ़ी थी, मुझे वो अरबी कुछ तफसील याद नहीं थी, बस अल्लाह ताला ने अपने ऊपर अपने नफ्स के ऊपर रहमत,
वो तो कतब अला नफ्से रहमा, वो सूरत अल अनाम में आता नहीं, दो आयतें हैं बहुत छोटी सी। अल्लाह के रहम का सबसे खूबसूरत इजहार क्या दुनिया में, सूरह फातिहा नबी को भेजा नहीं, अर्रहमान अल्लमल कुरान, रहमान का सबसे बड़ा रहम क्या कि उसने कुरान सिखाया अल्लाह ताला। अगर आप इस आयत की रोशनी में देखें, दो दिन पहले मैं सुन रही थी, वीकेंड पे हमारी क्लास होती है तो उसमें सूरह रहमान चल रही थी, तो मैं सोच रही थी कि लोग किस नियत से सूरह रहमान पढ़ते हैं, और ये अल्लाह हमें पूरी सूरह रहमान ही कुरान के मुताबिक बता रहा है। तो अल्लाह ताला की कुदर कदर को पहचानना, अगर अल्लाह की बात मानेंगे तो बुलंद दर्जे मिलेंगे, नहीं मानेंगे तो खुद ही जहन्नम में जाएंगे। उसको मजा नहीं आता तुम्हें पकड़कर, कोई लुत्फ नहीं है, वो कोई नौजवेला जालिम बादशाह नहीं है कि तुम्हें तकलीफ दे के मजा ले, ये तो उसकी रहमतें हैं जिसको देखो। देखिए हम सेहतमंद कब रहते हैं, अक्सर बीमार कब होते हैं, कभी कभी, तो क्या ये रहमत नहीं है? जूर रहमा, उसकी रहमतों को देखना चाहें तो अपनी जिंदगी को देखिए। हर रोज सही खाना खाते हैं, किसी एक दिन गले में हर दिन हम सही सोते हैं, किसी एक रात नींद नहीं आती, तो ये अल्लाह की रहमतें हैं। और फिर धमकी देखिए, इन यशा युज़हिबकुम व यस्तख्लिफ मिन बादिकुम मा यशा, अगर वो चाहे तो तुम सबको ले जाए, यानी खत्म कर दे, और तुम्हारे बाद जिन लोगों को चाहे ले आए, कमान शाह को मिन जुर्रियति कौम आखरीन, जिस तरह इसने तुम्हें उठाया किसी और कौम की नस्ल में से। धमकी है ना कि वो इतना बड़ा है, इतनी जात बड़ी है कि तुम गलत काम करो तुम्हें एक सेकंड में उठा के फेंक दे, कोई नई स्पीशीज ले आए, एक नई नस्ल पैदा कर दे। ये जो जुर्रियति कौम आखरीन है ना, आखरीन है, ये कौन सी कौम है? कौम आद। अरब लोगों में कौम आद के किससे बड़े मारूफ थे? जरबुल मिसल देंगे, ऊंचे लंबे चौड़े चकले, ताकतवर थे, लेकिन जब अल्लाह ने इनको तबाहो बर्बाद किया ना, तो कुरान में आता है गोया के खजूर के तने कटे हुए पड़ रहे हैं। कान नवाजा जुनखल खाविया फहल तरा लहुम मिन बाकिया, सूरह मारिज में आता है क्या तुम इनमें से कोई बाकी देखते हो? कोई भी नहीं है। तो जब इस कौम की पकड़ आई थी ना, तो कुछ साथी ईमान वाले बच गए थे, हजरत हूद के साथ वहां से हिजरत कर गए, उनके वजूद से कौम समूद निकली। कुछ अरसा कौम समूद खैर पे रही, उन्होंने अच्छे काम किए, लेकिन वही होता है जो हमेशा होता है, शम्मा से दूर होते हैं तो अंधेरा बढ़ता है, नबी जब जाते हैं उसके बाद थोड़ा सा वक्त आगे गुजरा तो कौम समूद में खराबियां शुरू हुई, तो कौम समूद को खराब किया गया, होते होते फिर कौम समूद के बिगड़े हुए लोगों पर हिसाब पाया, और कि इतने अजाबों से बच बच के तुम्हें अल्लाह ने इस दुनिया में भेजा है, तो देखो अगर तुम गलत काम करते हो तो क्या तुम अल्लाह की को मजबूरी हो? कोई तुमने अल्लाह ताला से एग्रीमेंट किया हुआ है कि इतने साल इतनी देर तुम्हें नहीं पकड़ेगा और तुम्हारी पकड़ नहीं होगी, वो तुम सबको पकड़ सकता है, आ सकता है, लेकिन अगर तुम नहीं मानते तो याद रखो क्यामत का दिन सर पे खड़ा है। अगली आयत देखिए 135, 134, इन्नमा तुअदून लआत, यकीनन जिस चीज का तुमसे वादा किया जा रहा है, यहां वादा धमकी के मानों में, वईद के मानों में, लआत वो तो आकर ही रहेगा, वमान तुम भी मोजिजीन, और तुम आजिज करने वाले नहीं हो, यानी तुम अच्छे करो या बुरे करो अल्लाह बहरहाल तुम्हें पकड़ने पे कर। आइन दाल से जब आते हैं ना वादा, ठीक है, इसका मानी होता है अच्छा वादा, उम्मीद दिलाना, लेकिन जब ये वईद की मानों में आता है, आइन के बाद दाल लगा दे, वईद होता है बुरा वादा। यहां जो वादा ना इन्नमा तू अदून, तो तू अदून जो है ना ये वईद के मानों में, यानी ये जो तुम्हें अजाब की और पकड़ की धमकी दी जा रही है, इसको तुम ना भूलो। अल्लाह की पकड़ बड़ी ही शदीद है, थोड़ी देर अगर तुम्हें मोहलत दे रहे तो फिक्र ना करो, तुम्हें बाद में पकड़ेगा और तुम्हारी जगह पे दूसरे लोगों को ले आएगा, तो लिहाजा तुम गलत काम करने छोड़ दो। और इसके बाद आप देखिए कि फिर इंसानों को फिर उनके अंजाम की तरफ माइल किया गया कि देखो लोग जो कर करने दो, तुम अल्लाह की तरह अपने नबी को कह रहे हैं या कौमी, ए मेरी कौम, ए मलू, अमल करो, अला मकानतिकुम, अपनी जगह पर, ये जब कहते हैं ना मकान मकाना वही लफ्ज है, ये भी अपनी जगह पे काम अपने करते रहो, इन्नी आमिलुन, बेशक मैं भी कर रहा हूं जो मुझे करना है। ये चैलेंज है, इस आयत के साथ चैलेंज का लफ्ज लिख लें, तुम मुझे दावत, मैं तुम्हें दावत दे रहा हूं, 12 साल गुजर गए, तुमने एड़ी चोटी का जोर लगा लिया, हर तरह से सताया, 3 साल शाब अबी तालिब में बंद रखा, साथियों पे तशद्दुद किया, हर काम जो करना चाहते थे कर लिया, अब और कर लो, मैं अपना काम नहीं छोड़ूंगा। ये है कमिटमेंट, ये जो ना इन्नी आमिल, इसको अपने लिए स्लोगन बना लें। एक नवी मुआशरा किसी डगर पे भी चले, तुमने रास्ता नहीं बदलना। हमारा हाल क्या है? इफ यू कैंट बीट देम, ज्वाइन देम। देखिए, कुछ लोग होते हैं बड़े जौक और शौक से उठते हैं लोगों को बुराई की दावत, बुराई से रोकने पे, लेकिन जब लोग उनकी दावत से नहीं रुकते ना, तो कहते चलो अब हम भी यही कर लें। फिर क्या करें, फिर हमें तो वो दुनिया में रहना है। नबी सल्लम की एक हदीस का खुलासा है कि सबसे पहली बुराई जो बनी इसराइल में शुरू हुई वो क्या थी, कि इनके दीन वाले लोग दूसरों को बुराई से रोकते। इमेजिन करें, कहीं बुरा काम हो रहा है, रोकते ना करो बुरी बात है, ना करो बुरी बात है, लेकिन जब लोग उनकी उस बात पे ना रुकते, तो अगले दिन उनके हम प्याला और हम नवाला बन के वही काम करते, हम मशरब। कि अब रहना तो है, सिर्फ इसी असूल पे करते हैं। क्या करें, हम पीयर प्रेशर नहीं ले सकते। इसमें जो मुझे और आपको अपने लिए अमल की बात लेनी है ना, लोगों के प्रेशर में नहीं आना, बहुत बड़ी लीडरशिप क्वालिटी होती है ये, कि लोग आपको तरोड़ मरोड़ के अपनी मर्जी का काम ना करवा दें। चले मैं अपने ऊपर लेके बताती हूँ आपको। मुझे पता है कि मैंने आपको ये लेसन पढ़ाना है पूरा, आप थक गए, आप कहते नहीं पढ़ते, चले छोड़ देते हैं। समय कहते अच्छा आप भी नहीं जा रही, चले फिर छोड़े, आज इधर ही 135 पे रुक जाते हैं, 140 क्या करना है। अगर मैं आपके प्रेशर में आकर अपने इस टारगेट को कम कर दूंगी ना, तो गोया के मैंने इन्नी आमिलुन की बजाय इन्नी ला आमिलुन कह दिया। आज माँ बाप का ये बहुत बड़ा मसला है कि वो अपने बच्चों के नारा लगा रही होती है, मैं कभी नहीं ये करूंगी। दो चार मिनट बच्चा रोता है, मां कहती है अच्छा चलो जाओ ले लो। होता कि नहीं ऐसा? हम अपने खानदानों में, रिश्तों में, शौहर में, बीवी में बहुत जल्दी गिव अप करते हैं। मैंने वैसे जो चीज देखी है बहुत ज्यादा करीब से, जो लोग भी दुनिया में किसी जगह भी कामयाब है, उनमें अपने असूलों पर कमिटमेंट है। तुम सब जाओ, मैं बैठा हूं, मैंने ये काम करके रहना है। लेकिन आज हमारा ये मिजाज बन गया, बल्कि कौमी मिजाज बन गया, कि हम रूल्स ना तो खुद मानते हैं, और कोई मनवाना चाहे तो उसको प्रेशर में डाल के अपनी मर्जियां करते हैं। तो ये हम सब के लिए इसमें अमल का नुकता है। वक्त का धारा कहीं भी बह रहा हो, हमने काम करते जाना है। हिम्मत छोड़ दें, आप कहीं छोड़ो को फायदा तो हो नहीं रहा इस कुरान की तालीम का, लोगों को समझ तो आ नहीं रही। आप देखे लोग जो कर रहे हैं, करने दो इनको, कर जाएंगे तो क्या होगा, कुफर को और मौका मिलेगा ना। खानदान है, लोग नहीं मानते आपकी बातें, आप कहते क्या फायदा, इन्होंने मेरी कौन सी माननी है, मैं क्यों बुरी बनूं। तो भाई आपको मनवाना तो किसी का काम भी नहीं है, आपका काम के वमा अलैना इल्लल बलाग। तो तरीके सलीके से बात पहुंचा देनी चाहिए और कमिटमेंट के साथ। मैं कहती हूं हर गलत रस्म पे आप कही अच्छा जो करते हो करो, इन नियामित मैं अपना काम कर रही हूं। मुश्रिकी ने मक्का को अल्लाह के नबी के जरिए से कहा जा रहा है जो करो शिरक, मैं तौहीद पे खड़ा हूं, जो जो मर्जी करो गलत काम मैं करूंगा। फसौफ़ तअलमून, हान करीब तुम्हें पता लग जाएगा। मन तकून लहु आकिबतुद्दार, किसके लिए है आकबत का घर। इन्नहु ला युफ्लिहु ज़ालिमून, हां यकीनन जालिम कभी फलाह नहीं पाते। ये है शोर को बेदार करने बात। यहां समझिएगा, अगले के पीछे पड़ो, छोड़ो छोड़ो, ना करो ना करो ना करो, बुरी बात है, जहन्नमी हो, काफिर हो, सोच रहे ना आप एक अंदाज। आप घर से सोच के निकले हैं कि मैंने दूसरों से मनवाना है, ठीक है, अब आप कहते हैं कि जी नहीं ये नहीं करो वो नहीं करो। दूसरी सूरत क्या, तुम नहीं करते ना सारे, ना करो मैं कर रही हूं। दोनों में बताइए किस अंदाज में ज्यादा लोगों के लिए नसीहत है। नबी सल्लम का एक वाक्या जिंदगी का, सुलह हुदैबिया का मौका था, साहबे कराम उमरे की नियत से गए, लेकिन बिल्कुल मक्का से करीब रोक लिए गए। पढ़ चुके हैं आप सूरह मायदा के शुरू में, आगे भी आएगा फिर। अब जब आपने उनको अहराम खोलने का हुक्म दिया, तो शिद्दत थे जज्बात और गम और एक गुस्से और थकन फ्रस्ट्रेशन की वजह से साहबा ने फौरी को एक्शन नहीं लिया, कहने लगे हम نہیں کھولتے. اب اللہ کے نبی کے لیے آنکھ کے اشارے کو سمجھتے تھے, وہ آپ کے منہ کی بولی بات پہ کھڑے رہے, یہ تو بہت بڑی توہین تھی. اللہ کے نبی دکھ سے وہاں سے واپس اندر آگے. اس سفر میں آپ کے ساتھ ام سلمہ رضی اللہ عنہ تھی, جو آپ کی زوجہ تھی. اچھی بیوی ایسے وقتوں میں شوہر کو سنبھال لیتی ہے. کہا اللہ کے نبی فکر نہیں کریں, یہ بیچارے دکھی ہیں اس وقت, اداس ہیں, پریشان ہیں. آپ ایک کام کریں, آپ اپنا احرام کھولنا شروع کرتے ہیں, آپ اپنے بال کاٹیں, پھر دیکھیں کیا ہوتا ہے. آپ نے ایک عورت کا مشورہ مانا اور باہر جا کے اپنا احرام کھولا, اپنے بال کاٹے. آپ کو یہ کام کرتا دیکھ کر صحابہ اپنی جگہ سے یوں اٹھے اور جلدی جلدی احرام کھول کے ایک دوسرے کے بال یوں کاٹنے لگے کہ گویا کہ ایک دوسرے کی گردنیں کاٹ دیں گے. ان نیامل کا یہ اثر ہوتا ہے. جو تم نہیں مان دینا, میں مانتی ہوں. پھر تمہیں نہیں اچھا لگتا, اب مجھے پھر یہ اچھا لگتا ہے. کہ یہ کام تمہیں مشکل لگتا ہے نا, تو جاؤ پھر تم نہ کرو, میں کرتی ہوں. مجھے کل سارا دن وہ بولا ہوا جملہ یاد رہا جو آپ کو سید بن مسیب کے واقعے میں سنایا, آپ کو بھی سنایا تھا نا, کہ ان کی تنقید سے قاضی منظر کا واقعہ, کہ جب انہوں نے بادشاہ پہ تنقید کی تو یہ تو کہا کہ میں ان کے پیچھے نماز نہیں پڑھوں گا, یہ نہیں کہا کہ ان کو ہٹا دوں. یہ فرق ہوتا ہے. تو جب آپ اپنی بات پہ جم جائیں گے, سوسائٹی زیادہ دن برداشت ہی نہیں کر سکی. ہمارا مسئلہ یہ کہ ان نیامل کی بجائے ہم کہتے ہیں اچھا تم نہیں کر رہے, اب میں بھی نہیں کرتی. کیا سات پارے پڑھنے کے بعد ہمارے اندر فارم نس آنی چاہیے کہ ابھی بھی ہم بچے بنے ہوئے ہیں, چلو نا ابھی تو تھوڑا ہی پڑھا, ابھی شکر ہے پورا نہیں پڑھا. نہیں, یہ اتنا بڑا نقطہ ہے. جو بات دوسرے سے منوانی ہے آپ خود کرنا شروع کرتے ہیں, رکیں گے اور بس ان کو ہلکا سا ان کے ضمیر کو کھول دو. فصوب تعلم, میں کیا آپ کو ڈراؤں, آپ کو خود ہی پتہ لگ جائے گا کل آپ کے ساتھ کیا ہونا ہے. آپ اٹھ کے پڑھیں نماز, کوئی نہیں پڑھتا نا آپ کے کہنے, آپ خود لیٹے ہوئے ہیں خود نہیں اٹھ رہے, تو اگلے کو کہہ رہے ہیں اٹھو نماز پڑھ لو, اٹھو نماز پڑھ لو, نہیں اٹھے گا. تو لوگوں کے ضمیر کو جگانا ہے, ان کی انا کو نہیں جگانا. یہاں پہ اب ایک موضوع پورا ہوا, اس کے اوپر کوئی بات کریں آپ میں سے, کیا سیکھا, کوئی سوال, کوئی کمنٹ, جو بھی کہنا چاہیں, کیونکہ آگے موضوع پلٹ رہا ہے. جی آپ نے انم کیا سیکھا؟
جو ہم کر رہے ہیں, جو اللہ تعالیٰ سب میں دیکھ رہا ہے, جو ہم نیک کام کرنے کے بعد جو غلط راستے پہ چلے جاتے ہیں, تو اس پر کیا ہماری پکڑ ہے؟ ابھی ہم قرآن کی طرف ہیں, ہمیں اتنی باتیں پتہ چل رہی ہیں, اور اس کے بعد اگر ہم کوئی غلط کام کرتے ہیں تو بہت دکھ کی بات ہے. یہ میرے لیے بھی ہے, مطلب میں نے اپنے لیے بھی لیا.
پکڑ زیادہ ہوتی ہے نا. جی پیچھے سے آپ سنو. غیرت ہم الحیات دنیا نے ہلایا, اور اللہ کرے کہ ہم ہل جائیں. جی آپ ہنسی. جی وَلِكُلٍّ دَرَجَاتٌ مِّمَّا عَمِلُوا. آپ اس کو اس طرح سوچا کریں, ایسی عورتوں کی ایک نیچر ہوتی ہے نا, فطری طور پہ ہر انسان چاہتا ہے کہ میں دوسروں سے اچھے حال میں ہوں. ہم جو بھی کوشش کرتے ہیں, جس طرح بھی ہم دنیا میں, بعض دفعہ اپنے سے وہ چیز ہلکی دیکھ کے یا کانفیڈنس لوز کر دیتے ہیں. آپ ایک لمحے کے لیے پوچھیں, کیا جنت میں جا کے بھی اڑنا چاہتی ہوں؟ آپ ایک لمحے کے لیے سوچیں. کسی کا بھی تصور کریں, دنیا میں کوئی آپ کا اپنا ہے یا غیر ہے, وہ زیادہ نیکیاں کر رہا ہے, آپ پر میں کم کر رہے ہیں, تو کیا کل قیامت کے دن جنت میں چلے بھی گئے تو ان کے حال کو دیکھ کے کڑوں گی, جلتی رہ جاؤں گی کہ ہائے اس کو یہ کیوں مل گیا, مجھے کیوں نہیں ملا. یہ الگ بات ہے کہ اللہ جنت میں یہ درجے یہ فیلنگز ختم کر دے گا, لیکن پھر بھی آج تو کوشش کرنی ہے نا. جس دن کوئی نیکی مشکل لگے, کہا کریں یہ ہے وہ نیکی جس نے میرا درجہ بلند کرنا. وَلِكُلٍّ دَرَجَاتٌ مِّمَّا عَمِلُوا. جی آپ پلیز.
اکثر یہ ہوتا ہے کہ ہم افیکشنز ہمارے خوشیوں میں امر زیادہ دیکھ کر انسان تمہارے پیچھے ضرور آئیں گے کئی بار زیادہ کہنے کی
ضرورت. بالکل بڑی اچھی بات ہے کہ ہم باتیں زیادہ کرتے ہیں عمل کم کرتے ہیں. آج سے اگر ہم یہ نصیحت لے لیں نا اپنے لیے کہ باتیں کم, لوگوں کو تبلیغ کم کریں, نہ کریں ابھی, عمل سے کر کے دکھائیں, اور آپ کا عمل بولے گا. منو ٹنو واس سے چند اونس عمل کے بہتر ہوتے ہیں. یہ آن لائن سے چند کمنٹس ہیں. اگر دل میں غنا آ جائے تو زبان سے ہر وقت شکر ہی نکلے گا. یہی تو ہے عجب الامر المومن. مومن کا معاملہ عجیب ہے, یا خوشی اور شکر, غم اور صبر. یہ دو ہی راستے ہیں جنت کے, یا اس طور سے چلے جاؤ یا ادھر سے چلے جاؤ. جو خوشیوں میں ہی خوش ہے, بھٹکا نہیں ہے, بہکا نہیں ہے, اور غموں میں خوش ہے, اس کے لیے آگے کیا رہ گیا. اور میں نے پیچھے شاید ذکر کیا تھا کہ خوشی اور صبر ایک ہی چیز بن جاتے ہیں. جو صابر ہوگا نا وہ شاکر بھی ہوگا, اور جو شاکر ہوگا نا وہ صابر بھی ہوگا. یہ بالکل وہ سی سا کی طرح اوپر نیچے جاتے ہیں. صبر شکر میں ڈھل جاتا ہے اور شکر صبر میں ڈھل جاتا ہے. ایک صفت آپ لے آئیں اپنے اندر, دوسری خود بخود آ جائے گی انشاءاللہ. جی
مجھے صبر اور شکر پر ایک چھوٹی سی بات یاد آئی, بہت میرے ذہن میں ہوتا ہے کہ میں سب سے یہ شیئر کروں کہ چھوٹا سا میرا پوتا 5 سال کا تھا, تو میں انہیں صبر اور شکر کا بتا رہی تھی کہ صبر اور شکر کیا ہے, کیونکہ بات بات پر ہر چیز مانگنا اور ضد کرنا تو ہم سب یہ تو کوئی صبر ہی اور یہ شکر نہیں ہے. جو تمہیں ملے اس سے تمہیں خوش ہونا چاہیے اور کنٹینٹ ہونا چاہیے. تو پھر میں نے اس سے کہا کہ دیکھو صبر کسی کو ویسے بھی بڑا شعور والا بچہ, تو میں نے اسے کہا کہ دیکھو صبر جو ہے نا یہ سب جا آگے پیچھے پھر چلتا رہا پھر واپس آ کر نیچے کہتا ہے. پر دیکھو دادو مجھے تو لگتا ہے کہ صبر از ناٹ جسٹ اے ورچو بٹ صبر از اے جرنی بیکاز یو ہیو ٹو ڈو صبر آل یور لائف.
پانچ سال کے بچے کو جو بات سمجھ آ گئی نا وہ بعض دفعہ بڑے لوگوں کو نہیں آتی. اصل بات وہی ہے کہ جب آپ کا سوچ کا انداز بھٹکتا ہے نا, ہم جب اس دنیا میں آنے کا مقصد ہی نہیں سمجھتے تو پھر ہمیں صبر کریں بھی کیوں. دیکھیں آپ یہاں آئے ہیں, آپ کو پتا ٹیسٹ دینے آئے ہیں تو دیں گے نا, اور آپ اسی شادی ہال میں شادی کھانے آئے تو اگر ٹیسٹ کا پیپر ہو تو سمجھ نہیں آئے گا نا. یہ فرق ہے. سوچ پیچھے سے سیدھی کر لیں, سارے کام سیدھے ہو جائیں گے. صرف ایک وہ گاڑی کا سٹیئرنگ سیدھا کرتے ہیں نا تو پوری گاڑی کے پہیے سب کچھ سیدھا ہو جاتا ہے. آیتوں سے پہلے ایک آپ کو خلاصہ دوں گی, پھر اس کے بعد آگے چلیں گے. جی بتائیے ایک آپ نے کیا لکھی ہے. تو میں نے ایک ہی بتائی تھی جی, وہ دو پہلے اس سے بتا دی تھی. وہ تو اس میں بتائی تھی کہ مہربانی اس کا شیوا ہے, اس کی دو بتائی تھی کہ ایک اس نے دنیا میں ہمیں کانشیس کر دیا کہ نیکی کیا ہے بدی کیا ہے, تاکہ کل اچانک پکڑ پہ ہم گھبرا نہ جائیں. اور دوسری یہ بتائی تھی کہ ہم غلط کام بعض دفعہ بہت سارے غلط سوری ہم ابھی ایک ہی غلط کام کرتے ہیں تو اللہ ہمیں فوراً پکڑ لیتا ہے. کیوں پکڑ لیتا ہے؟ تاکہ ہم مزید غلط کام کرنے سے بچیں. یہ دو پہلی تھی, لیکن جب بررحمان والی بات تھی تو وہ تو ایک ہی تھی. ٹھیک ہے چلیے, اب اگلی آیتوں سے پہلے تھوڑی سی بات ہم کریں گے. تو مکہ کے جو لوگ تھے ان کا عمومی پیشہ بکریاں چرانا تھا. ذرائع معاش دو تھے, بکریاں پالتے یا پھر کھیتی باڑی کرتے تھے. اب ان کا عقیدہ کیا تھا کہ جب بھی مویشیوں میں سے کوئی نیا بچہ پیدا ہوتا یا فصل کٹتی تو اس کے کچھ حصے کر دیتے تھے. کس طرح سے؟ عموماً مثال ہے کہ تین حصے کرتے تھے. ایک حصہ جس کو وہ اللہ کے نام پہ کر دیتے تھے برکت کے لیے, دوسرا حصہ اپنے بت کے نام پہ کرتے, جو بھی جس قبیلے کا بت ہوتا, ہر ایک کے بت فرق تھے, اور تیسرا حصہ جو تھا وہ اپنی ضروریات کے لیے رکھتے, پھر اس کو جہاں مرضی استعمال کرتے. اب ہوتا کیا کہ جب ان کی فصل آتی, مثال ہے کہ یہ تین کھیت ہیں, ایک کھیت, دوسرا کھیت, تیسرا کھیت, یہ ڈیووٹیڈ ہے کہ اس کھیت کی ساری فصل اللہ کے لیے ہے, اس کھیت کی ساری فصل ذاتی ہے, اس کھیت کی ساری فصل جو یہ کسی بھی اپنے بت کے نام پہ. اللہ کے حکم سے کیا ہوتا بعض اوقات کہ یہ جو اللہ تعالیٰ کے لیے جو کھیت کا حصہ تھا نا, اس پہ کوئی آفت آ جاتی, سسری پڑ جاتی, بجلی پڑ جاتی, فصل کو کیڑا لگتا, فصل نہ کٹتی آتی, ٹھیک ہے. اب اس سال کیا کرتے, کہتے بس ٹھیک ہے, نہیں ہوا تو ختم. اب کسی اور سال کیا آتا, یہ حصہ جو بت کے نام کا تھا ادھر کوئی فصل خراب ہو جاتی, تو اب کیا کہتے, نہ 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 بت یا ہمارے بزرگ ناراض ہو جائیں گے, یہ تو بہت بڑی بات ہوگی, لہٰذا جو اللہ کے حصے سے جو فصل کٹتی تھی نا اس کے پروفٹ کو جا کے بتوں کے نام پہ ڈال دیتے تھے. سمجھ آئیے بات, اللہ کا حصہ نہ ہوتا تو بتوں کا ان کا نہیں دیتے, اور جب بتوں کا نہ ہوتا تو اللہ کا حصہ اس کو ان کے. اس کے بارے میں اللہ تعالیٰ آیت 136 سے اب آگے تک بات کریں گے. آئیے دیکھتے ہیں, وَجَعَلُوا لِلَّهِ مِمَّا زَرَعَ مِنَ الْحَرْثِ وَالْأَنْعَامِ نَصِيبًا, اور انہوں نے اللہ کے لیے رکھا ہے خود اسی کی پیدا کی ہوئی کھیتی اور مویشیوں میں سے ایک حصہ. ایک حصہ اللہ کے لیے وہ بھی رکھتے تھے. اگر آج ہم کچھ حصہ اللہ کے لیے رکھ دیتے ہیں تو کوئی بڑی بات نہیں. عموماً لوگوں کا یہ مزاج ہوتا ہے, جب ہاتھ میں پیسے آئے اس میں سے کچھ صدقے کے دے دیے, تنخواہ آئی تو دے دی, فصل آئی تو دے دی, یہ لوگ وہ بھی کرتے تھے. اب اس کے بعد کیا کرتے, فقالو پھر کہتے ہاذا للہ, یہ اللہ کے لیے, یعنی وہ ایک حصہ آؤٹ آف 100 اونلی 1% اللہ کو دے کے کہتے ہاذا للہ, بس ختم, دے دیا نا مسجد کو, چندہ دے دیا, اس مہینے جو دینا تھا دے دیا, یہ اللہ کے لیے, بزعمہم اپنے زوم کے مطابق. زوم سمجھتے ہیں, اسمپشن, اسیوم کر لیا. اور اب سیکنڈ, وَحَاذَ لِشُرَكَائِنَا, اور یہ حصہ ہمارے شریکوں کے لیے, یہ دوسرا کھیت ادھر کی طرف میرے ہاتھ کو دیکھیں تو اندازہ ہو جائے گا. یعنی پہلا اللہ کے لیے ہاذا للہ وہاذا لشرکائنا, دوسرا کھیت جو تھا وہ کہتے یہ ہمارے شریکوں کے لیے. دیکھیں کس کو خود کہہ رہے ہیں شریک, اللہ کے شریک. یاد رکھیے کہ کفر کیا ہوتا ہے, کہ اللہ کو نہ ماننا, لیکن شرک کیا ہوتا ہے, اللہ کا انکار نہیں, اللہ کے ساتھ دوسروں کو بھی ماننا. لوگوں نے ہر دور میں ایک بڑے خدا کے ساتھ چھوٹے خدا ملائے, اسی کو شرک کہتے ہیں. آپ دیکھیے کہ ہندوؤں میں ایک لفظ ہوتا ہے مہادیو, نام سنا ہوگا آپ نے, مہادیو ایک ہوتا ہے, لیکن جب بڑی جی سے گاڈ لکھتے ہیں تو اوپر والا, اور چھوٹی سے گاڈ یا گوڈیسز لکھتے ہیں تو نیچے والے ہوتے ہیں. سمجھ آ رہی ہے, اس دور کے اور آج کے دور کو اگر آپ جمع کر کے دیکھیں تو لوگ اللہ کو بس ایک خاص کونے میں ڈال کے باقی سارا کچھ اپنے لیے کرنا چاہتے ہیں. کہ ٹھیک ہے اللہ تعالیٰ کا بھی تو ہم دے ہی رہے نا, پڑھ رہے ہیں نا نمازیں, پڑھ رہے ہیں نا قرآن, یہ سب کچھ کر کے دیتے. اب ہوتا کیا, اصل چیز آگے, فما کانا لشرکائہم, پس جو ہوتا حصہ ان کے شریکوں کے لیے. مثلا میرے ہاتھ کو دیکھیے کہ ادھر, پس جو حصہ ان کے شریکوں کے لیے ہوتا, فلا یسیل الی اللہ, وہ اللہ کو کبھی نہ ملتا. کب, جب اللہ کے حصے میں فصل یا بکریاں نہ اگتی. لیکن وما کانا کدھر, وما کانا للہ, اور جو اللہ کا ہوتا, فہو یسیل الی شرکائہم, تو وہ ان کے شریکوں کو مل جاتا. بات واضح ہے, آیت سمجھ آ گئی نا, کہ ادھر کا ادھر چلا جاتا, ادھر کا ادھر نہ آتا. یہ سب کچھ کر دیتے اور اس کے بعد پھر ہوتا کیا, اللہ تعالیٰ کہتے ہیں ان کی سوچ دیکھو, سا ماں کا ماں یحکمون, کیا ہی برا فیصلہ ہے جو یہ کرتے ہیں. اچھا آپ کو پہلے یہ بتائیے کہ بالکل غیر جانبداری سے ان کی یہ عادت سن کے یا پڑھ کے یا سمجھ کے کیا فیل ہوا؟ جی آسفا, یہ کیسا ایٹیچیوڈ دکھا, فیئر ہے کہ انفیئر؟ سب کو انفیئر لگا نا, اسٹوپڈنیس بھی لگی نا, کتنے بیوقوف ہیں, انجسٹس بھی لگے. ہر کوئی لفظ بولیے کہ اس رنگ کوئی سے مختلف ایک لفظ میں بولیں. تعصب لگا کہ اللہ سے زیادہ دوسروں کا ہے خوف, بتوں کا زیادہ ڈر ہے اللہ کا نہیں. بت سامنے گھورتے تھے نا, ان سے ڈرتے تھے, اللہ نہیں دکھتا تھا. جی دھوکہ کہہ لیں, انکلائنیشن کہہ لیں, جھکاؤ کہہ لیں بتوں کی طرف ہے. جی لالچ کہ چلو بھائی ان کو ناراض نہیں کرنا. اور جی پیچھے سے آپ کا سر جی, جب بتوں کو دیتے تھے نا وہ پھر آ کے ان کے اپنے ہی پروخت کھاتے تھے. اب آپ بتائیے کہ بظاہر دیکھنے میں یہ بڑی مین حرکت لگی, لیکن تھوڑا سا ہم بھی تو جائزہ لیں, ہم تو نہیں ایسا کرتے. آج ہمارا کیا حال ہے؟ عام حالات میں یہ نمازوں کے وقت اللہ کے لیے, مہمان آ جائیں تو کس پہ چوٹ پڑتی ہوتی ہیں, تو سنتیں چوٹ پڑتی ہے کہ نہیں پڑتی؟ فرض جلدی سے پڑھ کے آئی, بازار جانے دو منٹ میں آئی, نمازوں میں کس کا خیال آتا ہے؟ دنیا کا. اور جب بازاروں میں نکل جاتے ہیں تو وہاں نمازوں کا خیال آتا ہے؟ یقین کیجئے یہ تو اللہ نے ان کا نام لے کر ہمیں دکھا دیا کہ تم ذرا اپنی فکر کرو. آپ دیکھیے کہ ہر پیگن معاشرے میں یہ ظلم تو ہوتا ہی ہے, آج مسلمان معاشرے بھی اس قسم کے کام کرتے رہتے ہوئے دکھتے ہیں. ہم نے بھی اپنی زندگی کے حصے بنائے ہوئے ہیں. بس جمعہ کا دن ہے نا اللہ کے لیے, جمعہ کی نماز پڑھ, اب باقی ہفتے کی نمازوں کا نہ کوئی پوچھے. اور کیا رمضان میں ہم نیکیاں نہیں کرتے؟ اب عید کے دن بھی نماز پڑھے تو جی. قرآن نہیں پڑھ کے آگے چار گھنٹے کیوں بلاتے ہو؟ آج آپ دیکھیے کہ ہم مسلمانوں میں بھی اللہ کو ایک کونے میں رکھنے کا رواج آ گیا. ہم نے اللہ کو رکھا ہوا مسجد میں, گھر کے ڈرائنگ روم میں اللہ آ جائے یہ کیسے ہو سکتا؟ ہم نے رکھا ہوا اللہ کو مسجد میں, اور خانہ کعبہ میں جاتے ہیں نا ہر سال, جا کے چکر لگا کے طواف کراتے ہیں. اب یہ شادیوں کے قبلے, نمازوں کے قبلے, روزے کے قبلے اور رسموں کے قبلے کیوں مانے؟ ہر جگہ آج ہم مسلمانوں کا حال ہے, ہم اللہ کو اس کا حصہ بڑے پیار سے دے رہے ہوتے ہیں. اتنے میں کوئی ایک بندہ آتا ہے اپنا حق جمانے کے لیے, ہم فوراً کہتے ہیں اچھا اچھا تم یہ بھی لے لو. سچ ہے کہ نہیں؟ ہم بڑے دین سیکھ رہے ہوتے ہیں, کوئی ہمارا پیارا اس پہ ناراض ہوتا ہے, ہم کہتے تھے تم ناراض تو میں آپ کی خوشی کے لیے اس کو چھوڑ دیتا. وہ تو خوش ہوئے سو ہوئے, یہ تو کبھی ہوگا نہیں ہوگا, لیکن ہم اللہ تعالیٰ کا حصہ چھوڑ دیتے ہیں. ہم سب سوچیں اچھے حالات ہیں, اللہ کا حصہ دے رہے ہیں, اور ذرا کے ہاتھ تنگ ہے, اب اللہ کا حصہ نہیں دے سکتے. کبھی ہم نے سوچا اپنا رویہ؟ مالی معاملات ہوں, وقتی معاملات ہوں, سکلز کے معاملات ہوں, چوائس کے معاملات ہوں, ہر جگہ ہم اللہ کا حصہ صرف اس وقت دیتے ہیں جب ہم ایزی گوئنگ ہوتے ہیں, اور ذرا ہارڈ سوری آپ مشکل ہیں. اکیلے میں بند کمرے میں نماز پڑھیں گے تو ماتھا بھی ڈھک لیتے ہیں جو نہیں ڈھکنا چاہیے, پورا سر سے پاؤں تک کپڑے میں چھپ کے نماز پڑھتے ہیں, اور جب اسی کمرے سے باہر نکلتے ہیں تو ذرا اپنے آپ کو ٹھیک کر کے نکلتے ہیں کہ وہ لوگوں کا حصہ ہے, لوگ مائنڈ کریں گے. یہ ایک ایسی بندر بانٹ ہے کہ جس کے اوپر اللہ کو غصہ بڑھاتا ہے. آپ اپنے اوپر یہ رویہ لے کے دیکھیں, گھر کا کوئی فرد, آپ کی بیٹی بہو یا کوئی شوہر یا بیوی آپ کے ساتھ یہ معاملہ کریں کہ بس اس سے زیادہ تم دخل نہ دیا کرو, تمہاری یہی ہو جہالت میں ایسا کوئی جملہ بول دیں آپ کو, بس عورتیں نہیں بولتی, اپنی اوقات میں رہو, ہمیں غصہ آتا ہے نا. اور اگر کوئی بیوی مرد کو کہے بس کچن میں نہ پائیے, میں خود ہی دے دوں گی باہر آپ کو, آپ پھیلا دیں گے کچن. یہ تو ہم سب انسان ہیں, لیکن سوچئے کہ جب اللہ کے ساتھ ہم یہ معاملہ کرتے ہیں تو کیا بنتا ہے؟ کہ جب اللہ کا حصہ ہم بندوں کو دیتے ہیں. عام معروف بات ہے آج کل ہاتھ بڑا تنگ ہے, کوئی دنیا کا خرچہ کم نہیں ہوتا. کہتے ہیں وہ تو پھر کرنا ہی ہے, وہ تو پھر مجبوری ہے. ہاں مسجد میں اگر ہم کچھ کوئی تیل ڈالتے تھے تو وہ تیل نہیں اب ڈال سکتے کیونکہ ہاتھ تنگ ہے. حالانکہ یہ وہ وقت ہوتے ہیں جو بندے کی سچائی اللہ کے سامنے کھولتے ہیں. اللہ تعالیٰ کہتے ہیں ایسے لوگوں کو بتاؤ کہ ساما یحکمون, تمہارے یہ فیصلے اچھے نہیں ہیں. یہاں تو بکریوں اور بتوں کی خوشی کے نام پہ. آیت 137 وَكَذَلِكَ زَيَّنَ لِكَثِيرٍ مِّنَ الْمُشْرِكِينَ قَتْلَ أَوْلَادِهِمْ شُرَكَاؤُهُمْ, اور اسی طرح خوبصورت بنا دیا ہم نے بہت سے مشرکین کے لیے ان کے شرکا نے اپنی اولاد کو قتل کرنا. ہم نے نہیں, اس کا ترجمہ دوبارہ بولتی ہوں, وَكَذَلِكَ زَيَّنَ لِكَثِيرٍ مِّنَ الْمُشْرِكِينَ, اور اسی طرح مزین کر دیا ہے یا خوبصورت بنا دیا ہے بہت سے مشرکین کے لیے, قتل اولادہم شرکاہم, ان کے شرکا نے اپنی اولاد کو قتل کرنا, یعنی کچھ ان کے بڑوں نے اپنی اولاد تک کا قتل بڑا خوبصورت بنا دیا ہے. اس میں اشارہ ہے بھینٹ چڑھانے کی طرف. مشرکین مکہ میں یہ چیز تو تھی سو تھی, بعد میں اہل کتاب میں بھی یہ چیز دیکھی گئی. ایک شہر تھا تو وہاں ایک بت تھا بال نام کا, بہت بڑا, انسان کے قد سے بھی بڑا. اب آپ میرے ہاتھوں کی طرف دیکھیے, بت تھا, اس کے ہاتھ یوں تھے, یعنی آپ یوں دیکھیں ہاتھ کھلے ہوئے تھے. اس جگہ رہنے والوں کا عقیدہ کیا تھا کہ ہر جوڑے کا یعنی کپل کا جب پہلا بچہ پیدا ہوگا, جس کو پہلوٹھی کا بچہ کہتے ہیں, تو اس بچے کو لے کے آتے اور یوں کھلے ہاتھوں میں اس بال کے ہاتھوں پہ رکھتے. تو ذرا ہاتھ تو کھلے ہوئے تھے نا, تو بچہ اس ہاتھوں کے بیچ میں سے نیچے گرتا, نیچے آگ کا الاؤ جل رہا ہوتا تھا, اور وہ اپنا پہلا بچہ اس بت کے نام پہ بھینٹ چڑھاتے تھے. اس کی طرف اشارہ. آج بھی یہ بھینٹ چڑھانا اور ہیومن سیکریفائس کا نام آپ نے سنا ہوگا, فلاں دیوی تم پر ناراض ہے, اس کو تم خون کا نذرانہ چاہیے. ایسی باتیں آپ کو آج بھی اپنے ارد گرد کے دھرم میں دکھیں گی کہ انسانوں کو بھینٹ چڑھا دیتے تھے. اللہ کہتے ہیں کہ قتل اولاد کی نا. آج اس کا ایک موہوم سا سایہ مسلمانوں میں بھی ہے. بلا کیا, پہلا بچہ فلاں کی درگاہ پہ چھوڑاؤں گی. وہ جو ڈولے شاہی کے چوہے نہیں ہوتے, یہ قبروں پہ چھوڑے ہوئے بچے ہوتے ہیں. وہ اس بچے کو پیدا ہوتے ہی کسی بھی بزرگ کی قبر پہ چھوڑتے ہیں, پھر وہ لوہے کے ہیلمٹ جو ہے نا وہ چھوٹے بچے کے سر پہ ڈال دیتے ہیں. اب جب وہ لوہے کا ہے تو سر بچے کا گرو نہیں کرتا, تو باقی جسم جب گرو ہوتا ہے تو کہیں ناک لمبا تو چوہے کی شکل بن جاتی ہے, اور وہ پھر ظاہر ہے کہ عقل سے کم ہے تو وہ پھر مانگتے رہتے ہیں سبز چوبے پہن کے. قتل اولادی, خود ایک ایسی پڑھی لکھی عورت کے بارے میں کچھ سال پہلے مجھے کسی نے بتایا کہ ڈاکٹر تھی غالباً لیکن اولاد نہیں تھی, تو وہ پتہ کیا سوچتے ہیں کہ میرے نصیب کا نہیں ہے نا, تو چل اللہ اس درگاہ کے نصیب کا دے دے, میں ادھر ہی چھوڑ دوں گی. تو لینا کیا ہے آپ نے, کیوں لینا ہے؟ پھر وہ بھنگی چرسی اور کیا گندے مندے پھرنے کے, جب بچہ کسی کا نہیں ہوتا تھا تو لوگ منتیں مان لیتے تھے کہ بچہ پیدا ہو گیا تو 7 سال تک اس کو اپنے گھر کا کپڑا نہیں پہناؤں گی اور کھلاؤں گی نہیں, کیونکہ میرے نصیب میں نہیں ہے تو کسی اور کا ہو. ابھی بھی کرتے ہیں لوگ, اور وہ کہتے ہیں کہ جب بچہ پیدا ہوتا تھا تو ہم سایوں سے مانگ مانگ کے جھپلے لیتے تھے کپڑے بچے کو پہنا کے, اور اس کو کئی سال تک کھانے دوسروں کے گھروں سے مانگ کے کھلاتے تھے. آپ سوچیے ذرا اس کی شخصیت کیا بنے گی, منگتا ہی بنا نا. تو آج بھی شرک اتنی مت مار دیتا ہے کہ لوگ اس قسم کی باتیں کرتے ہیں. اللہ تعالیٰ کہتے ہیں ایسا وہ کیوں کرتے ہیں, لِيُرْدُوْهُمْ, تاکہ وہ ان کو برباد کر دیں, وَلِيَلْبِسُوا عَلَيْهِمْ دِينَهُمْ, اور ان پر ان کے دین کو مشتبہ بنا دیں. یُرْدُو کیا ہے, رد سے, اور یَلْبِسُوا لَبِسَ سے, لباس بھی یہی ہے, یعنی دین کو ایسی خرافات کا مجموعہ بنا لیتے ہیں. اب انہی بچوں کو دین سے نکل جائیں گی, اللہ کے گھر بھیج دیا جائے کہ اس کو کچھ دین سکھایا جائے تو کہیں گے پھر کمائے گا کہاں سے. ہاں کوئی ذرا نابینا یا ہینڈی کیپ بچہ, کہتے ہیں اس کو حافظ بنا دے. آج ہم نے بھی اپنی اولادوں میں سے حصے نہیں رکھے ہوئے اللہ کے لیے. حافظ صاحب کس کو کہتے ہیں, نابینا کو کہتے ہیں لوگ, جو 4 سال اسکول میں فیل ہوئے کہتے ہیں مسجد میں لے جاؤ اس کو مولوی صاحب, اس کو حافظ بنا دو. اور یہ بچہ, یہ بڑا ڈیشنگ, یہ بڑا جینیس ہے, اس کو تو میں نے ڈاکٹر بنانا ہے. ہر جگہ آپ دیکھیں کہ آج ہم نے اللہ کے حصے بنائے ہوئے. ویک ڈیز میں پڑھ لیے تو ویکینڈ پہ اللہ کا کام, توبہ کریں. جمعے کے دن کو جمعے کی نماز نہ پڑھے تو کوئی اتنا برا نہیں کرے گا مانے گا, اور اتوار کے دن کو دین کا کام کرے کہتے ہیں اب ویکینڈ پہ بھی یہ کام کرنا پڑے گا. ہمارے بھی ویک ڈیز اور ویکینڈس کی بانٹ ہے, ویک ڈیز ہمارے اور ہیں تو ویکینڈس ہمارے اور ہیں. اللہ تعالیٰ کہتے ہیں ایسی حرکتوں سے دین برباد ہو جاتا ہے. ولو شاء اللہ ما فعلوا، یہ کچھ نہ کر سکتے تھے، کرو کیا، فذرہم، چھوڑ دو ان کو، وما یفترون، اور جو جھوٹ سے باندھتے اس کو چھوڑ دو. مراد کہے کہ لوگوں کو ان کے حال پہ چھوڑو اور تم علم کی روشنی میں اپنی زندگی بسر کرو. کبھی بھی لوگ آپ کے اور میرے کہنے سے یہ خرافات نہیں چھوڑیں گے جس کا تذکرہ آگے بھی آنے لگا ہے. ایک اور ان کی خرافات میں سے خرافات میں سے ایک اور چیز کیا، آیت 138، وقالو، اور وہ کہتے ہیں. ذرا یہ قالو کو بھی سمجھ لیجئے، قرآن کا ایک مزاج ہے. قل اعوذ برب الناس، قل اعوذ برب الفلق، قل هو اللہ احد. کیا ہے قل؟ اللہ نبی کو کہتا ہے قل، لکھ لیں. یہ ایک بہت بڑا نقطہ اس وقت آپ کے سامنے آنے لگا ہے. اللہ کا اتارا ہوا قل ہے، نبی کو کہا آپ کہیے. اللہ کی شریعت کے، اے نبی لوگوں، اس کے مقابلے میں ایک اور شریعت ہے قالو کی، اور وہ کیا، لوگ کہتے ہیں. قالو وہ کہتے ہیں، یہ قابل غور نقطہ ہے. یہ جتنی باتیں ہو رہی ہیں نا، یہ لوگوں کا دین ہے، من پسند، کہیں گیارہویں والا، کہیں کنڈوں والا، کہیں رجب کے والا، کہیں یہ ذبح کر دو، کہیں وہ 10 بیویوں کی کہانی، اسی میں سے ایک کہاوت ہے. تو کسی کے دین کو پرکھنے کا ایک بڑا آسان کرائیٹیرین ادھر آپ کے اور میرے سامنے آ گیا کہ وہ آپ کو کل سکھا رہا ہے یا قالو سکھا رہا ہے. جس قول میں اللہ اور اس کے رسول کا قول نہ آئے، وہ کتنی چمکتی دمکتی رسم کیوں نہ ہو، آپ اس کو پیچھے کر دیجئے اور اللہ کی بات کو لے لیں. اب ان کی رسموں میں سے ایک رسم، وقالو، انہوں نے کہا ہذہ انام وحرث حجر، اور وہ کہتے ہیں کہ یہ جانور اور یہ کھیتی ممنوع ہے. ممنوع کیسے؟ حجر، حجر کہتے ہیں رکنے کو، رکاوٹ، حجر پتھر، کیونکہ پتھر بھی ایک رکاوٹ ہوتا ہے نا. عقل کو بھی کہتے ہیں حجر. آگے ایک سورت پہ آئے گی سورہ حجر، اس میں آپ کو 3 معنی انشاءاللہ بتائیں گے اس کے. لیکن ان کا زوم کیا تھا، یہ جو پایا، یہ جانور، کیٹل، اینیمل، مویشی، اور یہ کھیتی، اس کو کوئی نہ کھائے. لا یت اموہ، کوئی ان کو نہ کھائے. ہاں مگر کون کھائے؟ الا من نشاء، مگر جس کو ہم چاہیں. بزامہم، اپنے گمان سے، یعنی اپنی مرضی سے کچھ جانوروں اور کھیتیوں کو دوسروں پہ حرام کر دیتے تھے. اور دوسری صورت، وَأَنْعَامٌ حُرِّمَتْ ظُهُورُهَا، اور کچھ چوپائے ہیں ان کی پیٹھیں حرام ٹھہرائی جاتی ہیں. کچھ جانوروں کے بارے میں کہتے تھے ان کی کمر پہ نہیں بیٹھ سکتے، یہ بڑے پونچے میں، اب اس پہ بیٹھو گے تو اس کی بےزتی ہوگی. مثال ہے یہ اونٹ ہے، ہاں میں. اور وَأَنْعَامٌ لَا يَذْكُرُونَ اسْمَ اللَّهِ عَلَيْهَا، اور کچھ وہ چوپائے ہیں جن پر وہ اللہ کا نام نہیں لیتے. یہ سب کچھ کیا ہے؟ افتران علی، یہ سب کو جھوٹ وہ گھڑتے ہیں. اس میں ان کی کچھ اور بری رسموں کا تذکرہ، اپنے مشرکانہ وہمی خیالات کے تحت بعض جانوروں کو سواری اور وزن اٹھانے کے لیے ممنوع قرار دیتے تھے. کچھ جانوروں کے بارے میں پہلے سے طے کر لیتے تھے کہ جب ان کو ذبح کریں گے تو اس پر اللہ کا نام نہیں لینا. پیچھے آیت 121 میں ہم پڑھ چکے ہیں کہ وہ چیز نہ کھاؤ جس پہ اللہ کا نام نہ لیا جائے. لیکن یہ اپنی عقیدے اور اپنی رسموں کی روشنی میں اس پہ عمل نہیں کرتے تھے. اللہ تعالیٰ کہتے ہیں سَيَجْزِيهِمْ بِمَا كَانُوا يَفْتَرُونَ، ان قریب اللہ ان کو سزا دے گا ان کے اس جھوٹ کی جو یہ باندھتے ہیں. ابھی پڑھتے جائیں، آگے جا کے بات کرتی ہوں. اور کچھ جانوروں کو ذبح کرتے ہوئے اللہ کا نام نہیں لیتے تھے، پیچھے وہی وہمی باتیں تھیں، یہ پونچھے میں، یہ فلاں ہے، یہ فلاں ہے. ایک تیسری ان کی رسم، آیت 139 میں، وقالو، اور وہ کہتے ہیں، پھر قالو پہ غور کریں، ما فی بطون ہذہ الانام، جو کچھ ان چوپائیوں کے پیٹوں میں ہے. کیا ہوتا ہے چوپائے کے پیٹ میں؟ بچہ، یعنی پریگننٹ بکری ہے یا گائے ہے یا بھینس ہے. خالصۃ للذکورنا، صرف وہ مردوں کے لیے حلال ہے. وَمُحَرَّمٌ عَلَىٰ أَزْوَاجِنَا، اور ہماری عورتوں پر وہ حرام ہے. یہ ایک اور ان کا متھ دیکھیے کہ کسی حاملہ مادہ جانور، یعنی اونٹنی یا بکری کے پیٹ میں جو بچہ ہے، اس کا گوشت صرف ان کے مرد کھائیں گے، عورتیں نہیں کھائیں گی. ہاں لیکن عورتوں کے کھانے کی ایک صورت ہے، اور وہ کیا، وَإِن يَكُن مَيْتًا، ہاں اگر وہ بچہ مردہ ہو، یکن کے نیچے لکھ لیں وہ پیٹ کا بچہ، یعنی جب ذبح کریں تو بچہ اندر سے مردہ نکلے، تو فَهُمْ فِيهِ شُرَكَاءُ، تو وہ سب شریک دار ہیں، یعنی پھر عورتیں کھا لیں. کتنی آپ کو ڈسکریمینیشن دکھ رہی ہے کہ مردہ بچہ ہے تو عورتیں کھا لیں، زندہ بچہ ہے تو صرف مرد کھائیں گے. اللہ کا تصویر جزیم وصفہم، ان قریب اللہ ان کو سزا دے گا ان کی ان باتوں پہ جو انہوں نے گھڑ لی ہے. انہو حکیم علیم، اللہ تعالیٰ خوب حکمت والا اور خوب جاننے والا ہے. آپ پہلی بات بتائیے کہ ان ساری باتوں کو سن کے کوئی آپ کو اس کا سر پاؤں دکھ رہا؟ اس کو تم نہ کھاؤ، اس کو میں نہ کھاؤں، یہ وہ نہ کھائے، یہ اس کو نہیں کھانا، یہ ان کے ساتھ ہے. آج ہم ان ساری چیزوں کو اگر سامنے رکھ کے دیکھیں تو ایسا ہی دین ہمارے ارد گرد بھی ہے. آپ نے بی بی فاطمہ کا معجزہ سنا ہوا ہے؟ جب لوگ بیٹھ کے بیویوں کی کہانیاں پڑھتے ہیں بی بی فاطمہ کا، تو اس کے بعد کچھ لڈو بانٹتے ہیں، کہتے ہیں کہ یہ لڈو صرف لڑکیاں کھائیں گی، لڑکے نہیں کھائیں گے. آج بھی جب 10 بیویوں کی کہانیاں ہوتی ہیں تو اس میں کسی مرد کو نہیں آنے دیتے. ایک سسٹر نے اپنا واقعہ بھی سنایا تھا کہ کسی ایسی جگہ گئیں جہاں عورتیں یہ کہانیاں پڑھ رہی تھیں، تو ان کے ساتھ ایک چھوٹا بچہ تھا، وہ لڑکا تھا. تو کہتی کہ ان عورتوں نے مسئلہ کھڑا کر دیا کہ اس بچے کی موجودگی میں ہم کہانی نہیں سنا سکتے کیونکہ یہ صرف بیویوں کی کہانی ہے. کہتی انہوں نے کہا کہ میں اس بچے کو کہاں چھوڑوں، اللہ کا کرنا کیا ہوا کہ وہ بچہ سو گیا. تو کہتی جب وہ بچہ سو گیا تو تھوڑا سا انہوں نے چین لیا، اب جب وہ محفل چل رہی تھی تھوڑی بار بیچ میں بچہ پھر اٹھ گیا. یہ کہاں سے آیا ہے؟ آج لوگوں کو یہ دین مزے کا لگتا ہے، یہ کہانیاں ہیں، یہ لڈو بانٹنے ہیں، یہ بی بی کی سنہک ہے، اس کو کوئی نہ کھائے، یہ سہاگنیں کھا سکتی ہیں. یہ رسموں کے نام پہ بھی آج ہم نے بہت ساری ایسی کہانیاں کھڑی کر دی. مثلاً آپ دیکھیے کہ بعض دفعہ کہتے ہیں کہ جی لڑکے کو مہندی لگانی ہے تو اس میں کوئی بیوہ عورت نہ ہے، دولہا کو لڈو کھلانے ہیں تو کوئی متعلقہ عورت نہ ہو. سنی ہوئی یہ باتیں؟ یہ بتائیے کہ یہ لڈو کس نے کھلائے تھے؟ کیا حضرت علی رضی اللہ عنہ کو شادی کے موقع پہ حضرت عائشہ اور ان کی سہیلیوں نے جا کے لڈو کھلائے تھے؟ ہم ان ساری باتوں کو دیکھیے، اللہ بار بار کہہ رہے بزعمہم، اٹس دیئر اسمپشن، اٹس دیئر تھنکنگ، میں نے ایسا نہیں کہا، دیٹ ورڈس دے تھنک، اللہ نے نہیں کہا، اللہ نے ٹولڈ دس، اللہ نے یہ بات نہیں کہی. اب یہاں سے آپ سمجھیے کہ بار بار اللہ تعالیٰ کہہ رہے سیجزیہم بما کانوا یعملون. تو آئیے تھوڑا سا اس کو سمجھیں کہ جب آج ہمارے سامنے ایسی باتیں پیش ہوتی ہیں تو لوگ کہتے ہیں کیا حرج ہے، کیا کسی کا دل ٹوٹا. مثال ہے کہ اگر آپ دیکھیے کہ کوئی ایسی بیٹھ کے لوگ کنڈے بھر لیتے ہیں اور کوئی جا کے اللہ کا بندہ منع کرے تو کہتے ہیں دیکھو اس سے کیا حرج ہے، کیا فرق پڑتا ہے کسی کا کوئی دل ٹوٹا، چلو سواب ہی ہے نا، چلو 11ویں کی کھیر پکا کے کھانا ہی کھلا دیا نا، چلو مٹھائی کھلا دی، چلو کسی کو میٹھا مل گیا. آپ ان آیتوں کو پڑھتے ہوئے دیکھیے، یہ جو کچھ کر رہے ہیں اٹ بٹانگ، یہ عورتیں نہ کھائیں، یہ مرد نہ کھائیں، یہ جانور پہ نہ بیٹھو، اس کے اوپر اللہ کا نام نہ لو، کیا اس میں کوئی کسی ملک کا قانون ٹوٹا؟ نہیں ٹوٹا. کیا انہوں نے کوئی انکم ٹیکس چھپا لیا؟ نہیں چھپایا. اللہ کہہ رہے ہیں سیجزیہم بما کانوا یعملون کہ رسموں کے نام پہ شرک آ رہا ہے. دیکھیے ہم کہتے ہیں نا توحید اور شرک میں زمین آسمان کا فرق ہے، تو اس کو کاٹ دیجئے، توحید اور شرک میں بال برابر کا فرق ہے. دین کیا ہے؟ اللہ نے کہا. بدعت کیا ہے؟ لوگوں نے کہا. آج بھی زمانہ ہمارے ارد گرد جو کہانی ہے یہ سب کچھ ہی چھڑاتے جا رہے ہیں، ختم بھی چھٹ جائیں گے اور اب یہ کچھ کریں گے ہی نہیں. یاد ہے ایسی باتیں لوگ کرتے ہیں نا؟ تو آپ دیکھیے کہ جو چیز لوگ کر رہے ہیں، آپ اپنی دوستوں ساتھیوں میں سے ایک سمپل سا کرائیٹیرین پوچھ لیجئے کہ یہ قالو ہے یا قل ہے. بھئی یہ کہاں، آپ کیوں پکاتی ہیں؟ یہ مثال کوئی بھی لے لیں، کنڈوں کی بات لے لیں، میری دادی پکاتی تھی، میں آئی تو میری ساس پکاتی تھی. اچھا ساس پھر دادی، اچھا بھائی اس کی کوئی حدیث کوئی آیت ہے؟ کہتی یہ تو کبھی سوچا بھی نہیں. صرف زام ہے، صرف تھنکنگ ہے. اور اس میں ظاہر ہمیں یہ بڑی لائٹ، ہم کہتے ہیں انوسنٹ تھنگ، فن، مزہ آ رہا ہے، دلہا کو مہندی لگ رہی ہے. اب دیکھیے غیر محرم لڑکا، آپ اس کو جا کے مہندیاں لگا رہے ہیں، آپ اس کو لڈو کھلا رہے ہیں، پھر اس کے منہ میں ٹھونس رہے ہیں، پھر اس کے منہ میں گوتا لگ جاتا ہے، پھر بےچارا الٹ دیتا ہے، پھر اس کے منہ پہ جا کے الٹن پھل دیتے ہیں. یہ جو سالیاں بیٹھ کے گھٹنا باندھ لیتی ہیں یہ کہاں سے ہاتھ لگانے کی اجازت ہوئی؟ اور یہ جو دیور صاحب جاتے ہی آپ کے گھٹنے پہ بیٹھ جاتے ہیں کہ پیسے دو گے تو اٹھیں گے, اور آپ نے گھر آئے داماد کا جوتا چھپا کے اس کو بے عزت کر دیا, کبھی سوچا؟ کبھی ابوبکر عمر عثمان علی ان لوگوں نے کیا ہوگا؟ یہ سوچنے کی باتیں ہیں. ہر رسم کے پیچھے شرک ہے, لکھ لے. جیسے آپ دیکھیں کہ ایک پودے نا ادھر لگا ہوا, یہ پودا ہے, اگر میں چاہوں نا کہ اس کو یہاں سے اتار کے تو ادھر پیچھے ایک لگا دوں, تو میں اس میں سے ایک چھوٹی سی ڈنٹھل نکالوں گی نا, تو آپ دیکھیے گا تھوڑی سی مٹی ساتھ آ جائے گی. جس طرح ہر پودے کے ساتھ تھوڑی سی مٹی آ جاتی ہے نا, اسی طرح ہر رسم کے پیچھے شرک آتا ہے. یہ ان کی رسمیں آپ پڑھ کے دیکھیں, اس پہ پوری ایک بک ہے. اور میرا ٹاپک نہیں ہے یہ, لیکن میں نے ایک دفعہ شادی کے موقع پہ, یہ جو شادی کے موقع پہ رسمیں ان سب کی انڈین کلچر کے تحت پڑھ کے سنائی تھی ہسٹری. یہ جو دلہن کو پیلا جوڑا پہنانا, پیچھے شرک ہے. یہ جو دلہن آتی ہے اور آپ جا کے تیل دروازے پہ ڈالتے ہیں, سہاگن آئی ہے وہ ان کے ہاں پیلا رنگ جو ہے, یہ بھگوان ہے, بہار کی دیوی ہے. وہ کہتے ہیں پیلا رنگ ہے تو دلہن خوش رہے گی, وہ اس کو پیلے رنگ پہنا کے ایک ہفتہ پہلے گھر میں خوشبوئیں مل کے چھوڑ دیتے ہیں کہ اب اس پہ دیوی خوش ہوگی تاکہ اس کا گھر بسے گا. آپ کہتے ہیں دلہن کا پیلا جوڑا ہی نہیں آیا, ہم دلہا چھوڑیے دلہن چھوڑیے. اب تو دلہا کے اس کے دوست, میں نے دیکھا کہ اس کے دوست لڑکے لڑکیاں سب پیلے کپڑے پہنے پھرتے ہیں. انہی چیزوں نے آج لوگوں کو قرآن سے روکا ہوا ہے. ایک تو وقت بہت لے لیتی ہیں, اور ایک ڈر لگتا ہے قرآن پڑھتے ہوئے کہ یہ سب چلا جائے گا, اور کوئی کرے تو کہتے اتنے ریجیکٹ کیوں ہوتے ہو, کیا ہوا تھوڑی سی مٹھائی بانٹی, بس 20 کلو مٹھائی بانٹی ہے, کوئی بھی نہیں کھائے گا, پڑے ہوئے لڈو, لیکن وہ لڈو ہیں جی, یہ بھگوان لڈو ہیں, یہ کھانے, یہ جو بدھ کے ٹوکرے اتنے بڑے آتے ہیں, کبھی آج تک آپ نے پھول مہانے کھائے جو شادی کے نام پہ؟ اور یہ آپ سب کے مسئلے ختم ہو جائیں گے کہ شادی کے خرچے کہاں سے آنے, اور ہم کہتے ہیں نہیں انوسینٹ ہے. ہر انوسینٹ چیز کے پیچھے شرک ہے. دعا کیجئے کہ اللہ تعالیٰ کا یہ دین ہمیں سمجھ آ جائے, کبھی بھی ان باتوں کو ہلکا نہ لیا کریں. اللہ تعالیٰ کہتے ہیں آخری آیت سبق کی 140, قد خسر الذین قتلوا اولادہم صفحاً, سوری, قد خسر الذین قتلوا اولادہم صفحاً بغیر علم. اس کو ہائی لائٹ کریں, یہ باپ کی بات آ رہی ہے. یقیناً نامراد ہوئے وہ لوگ جنہوں نے اپنی اولاد کو قتل کیا بے وقوفی سے. وجہ کیا تھی؟ آپ سب مل کے بولیں, بغیر علم. یہ ہے علم. علم نہیں ہوتا تو لوگ بے وقوفیاں کرتے ہیں. اب دیکھیے کہ بے وقوفی کمی, جذبات میں بہ کر کسی کام کو کرنے کو بھی بیوقوفی کہتے ہیں. بہت سارے لوگ دین کا علم حاصل کرنے سے صرف یہ کہہ کر بھاگ جاتے ہیں کہ عمل کرنا پڑے گا, تو اللہ کہتے ہیں دیکھو کتنے بد نصیب ہیں, اپنی اولادوں کو بیوقوفیوں میں مار دیتے ہیں. وَحَرَّمُوا مَا رَزَقَهُمُ اللَّهُ, دوسرا کیا ان کا اپنا غم ہے کہ انہوں نے حرام کر لیا اس رزق کو جو اللہ نے ان کو دیا. یہ وہ نہ کھائے, یہ وہ نہ کھائیں, یہ عورتیں نہ کھائیں, یہ مرد نہ کھائیں. کرتے کیوں یہ سب کچھ؟ افتران علی اللہ, جھوٹ کھڑتے ہیں اللہ پر. قد ضلوا وما كانوا مهتدین, وہ گمراہ ہو چکے اور اب وہ ہدایت پر آنے والے ہی نہیں ہیں. یہ ہے آخری کمنٹ سبق کا. پورے سبق کا خلاصہ کیا تھا؟ رسم و رواج کا دین چھوڑو اور اللہ کا دین مانو. دیکھیے اب اگر آپ اور میں قرآن پڑھنے والے پھر خاندانوں برادریوں کے نام پر یہی کچھ کریں گے تو ہمارے اور ان کے اندر کیا فرق ہوگا؟ آپ کا خاندان تو آپ کی بات نہیں مانتا اللہ کی کتاب سیکھنے میں, آپ ان کی خوشی کے لیے کیوں اپنے اوپر بوجھ ڈالتے ہیں؟ ہم سب سے زیادہ مجبور ہوتے ہیں اپنے خاندان کے ہاتھوں شادی کے موقع پہ, جو میرا گمان ہے, صحیح ہے کہ غلط ہے؟ اس کے بعد ہم ہوتے ہیں میت کے موقع پہ. ساری زندگی بندت بدت سے اور شرک سے بچے, پھر بھی لوگ میں اس کی کچھ تیجے چالیسویں اور داسے کرتے رہتے ہیں. قرآن کہتے ہیں آپ کو, مجھے جب کل آپ میں سے کسی نے کہا کہ وہ کہتے ہیں کہ جی وہابی بنا دیتے ہیں اور سارے ختم بھی پورے کر دیتے, تو میں نے ہنس کے انہیں کہا کہ ہم ہر وہ چیز کر رہے ہیں جو قرآن میں آ رہی ہے, پڑھ بھی سورۃ الانعام رہے ہیں. جس ختم کا قرآن حوالہ دے گا ہم ضرور کریں گے انشاءاللہ. ہم تو وہ کر رہے ہیں جو قرآن اور سنت سبق کو پڑھنے کے بعد اب ہمارا عمل کیا ہونا چاہیے؟ جی علی آپ ادھر آ جائیں، آئیے پلیز، ارم آپ بھی آئیے، فٹافٹ آ جائیں، شاہ بھائی جلدی سے جی شیئرنگ کے لیے آ جائیں. آپ اس وقت کچن میں اس لیے گھس جاتی ہیں کہ آپ سے کوئی پوچھے نا. جی علی آپ بھی آئیے. شیئر کریں کیا سیکھا ہے.
جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ. یہی سیکھا کہ جتنا سمپل سب کچھ ہو سکے اتنا سمپل ہی کرنا ہے. اور سچی بات ہے کہ میں آگے کو کہہ بھی چکی ہوں کہ ہم نے سمپل شادی کرنی ہے بالکل، اور اللہ تعالیٰ اس میں مدد فرمائے، ان شاء اللہ گھر سے ہی رخصتی ہے. میں تو اس سوچ میں بھی پڑی ہوں کہ ولیمہ بڑا کروں یا چھوٹا، سمجھ نہیں آ رہی. ان شاء اللہ سمپل ہی ہوگا. اور
چھوٹا ولیمہ پیل ٹاک پہ اناؤنس کر دیں گے، اس سے اچھا ولیمہ کہاں ہوگا، ہے نا آنٹی جی؟ ہے اور کہاں کرنا ہے آپ نے؟ کلاس میں ولیمہ کریں، اسے مردوں کی بھی کلاس کر لیں.
نہیں جتنا سمپل، اور اسی میں خیر اور برکت ہے، اسی شادی میں کہ جس میں کم سے کم مال خرچ ہو.
جو پیسہ اپنے لوگوں کو کھانا کھلانا پلانا ہے، اس پیسے سے بچے جا کے بعد میں عمرہ کریں، حج کر لیں، کچھ اور کر لیں، لوگوں نے کھا کے بعد میں نقصی نکالنے ہیں، ہے نا؟
نہیں اس پہ غور کرنا پڑے گا. جزاک اللہ خیر.
السلام علیکم ورحمۃ اللہ. ان شاء اللہ تعالیٰ سمپل کریں گے. اور
سمپل آپ کس کو کہتے ہیں؟ جی آصفہ آپ آئیے. آصفہ آپ آئیے. سعید بن المسیب. سعید بن المسیب.
المسیب ان کی بات سنائی تھی تو میں عائشہ کو چھوڑنے جا رہی تھی، تو میں عائشہ کو یہ کہی تھی کہ اپنے ڈیڈی کو بولو کہ وہ گھر آ کے آپ کو ڈراپ کر دیں، تو یہی رخصتی ہو جائے گی سچ میں. واقعی کیونکہ ہمیں بار بار اللہ سبحانہ تعالیٰ کی طرف سے میسج آ رہا ہے کہ ہمیں جتنا سمپل ہم کر سکتے ہیں، وہی واقعی بچے جو ہیں وہ ان پیسوں کو یوز کر کے کتنی جگہ مطلب اپنے ان کے لیے کارآمد ہو سکتا ہے. تو میں تو ابھی عالیہ سے یہی کہوں گی کہ واقعی نکاح کوئی کھانے کی ضرورت نہیں، کچھ بھی نہیں، اور ان پیسوں کو آپ سیو کرو، اپنے لیے استعمال کرو.
اور دیکھیے ایسے وقتوں پہ اگر ہم جمیں گے نا تو دوسروں کے لیے مثال بنیں گے، اور اگر یار روز اتنی باتیں سن سنا کے پھر وقت پہ مجبور ہو گئے تو لوگوں نے کہنا چھوڑو یہ ایسے ہی ہوتا ہے. اگر ہم لوگ تو پائنیئر ہیں، لوگ ہمیں دیکھ رہے ہیں نا.
اور اس میں یہ میک اپ کی بات ہو رہی تھی، اور اس چل رہی تھی ارشد بھابھی میک اپ بھی آپ کر دینا، کیونکہ واقعی 150 pounds یا 300 pounds صرف 3-4 hours کے لیے. آگے عائشہ کی مرضی، اب عائشہ آگے شیئرنگ کریں گی.
ہاں جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ. یہ شادی ہمارے خاندان میں بڑی مثالی شادی ہو رہی ہے، اور سارے علاقے سے پہلے ہماری شادیاں بڑے بڑے ہالوں میں اور کافی بڑی گرینڈ شادیاں ہوئی ہیں. تو یہ شادی کچھ لوگ تو ناراض بھی ہیں، کچھ حیران ہو رہے ہیں کہ یہ کیسی شادی ہو رہی ہے، بلکہ یہ شادی کے بعد ہم سب کا بھی دل کر رہا ہے کہ ہمارے بچوں کی بھی ایسی شادی ہو. تو اس میں ارم سسٹر کا بڑا ہاتھ ہے کہ اگر لڑکے والے اگر انسسٹ کریں تو ماشاءاللہ لڑکی والے پھر کو پھر کرنا پڑتا ہے. لیکن اگر بس میری تو بلکہ اس شادی میں ہمیشہ یہی دعا رہی ہے کہ اللہ میری بچوں کو بھی ایسے سسرال والے ملے کہ جو سمپل کریں.
تو پھر ان کی
مانے بھی
آج کل پہلے لوگ لڑکے والوں سے ڈرتے ہیں.
یہ شادی مثالی شادی بن رہی ہے ماشاء اللہ. ان شاء اللہ
ان کو دیجیے.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. آپ سب کزنس کی میں دی ہوئی ہے، تو کوئی مہندی کوئی ٹوٹکی کچھ نہیں اسٹارٹ کر رہے اور ان شاء اللہ سمپل
کرو. آپ کو افسوس تو نہیں ہو رہا کہ آپ نے قرآن کیوں پڑھ لیا پہلے؟ آپ دیکھیں کچھ لوگ کہتے ہیں ہاں اتنی جلدی ہدایت کیوں مل گئی، بات میں ملتی. یہ آن لائن پہ میں پڑھ رہی تھی، کسی کا کمنٹ کہ آئی ویش کہ میں اب شادی میری ہوتی جب مجھے سمجھ آئی ہے، یعنی غلطیاں خرابیاں نہ کرتے. تو بہرحال آپ دیکھیے کہ گنا پہ بات کریے گا. بس غنی ہو جائیں. لوگوں نے خوش کوئی نہیں ہونا, اللہ کو خوش کر لیں. اللہ تو اتنا نکتہ نواز ہے. آج کے دور میں مجھے لگتا ہے کہ سب سے زیادہ جس چیز پہ اللہ خوش ہوتا ہے وہ یہ ہے کہ تم زردہ بینڈ چلتے ہو کہ نہیں. نمازوں پڑھنے سے کوئی نہیں اللہ اتنا خوش ہوتا, وہ تم اپنا فرض پورا کرتے ہیں. اصل جو اللہ کو بندے سے مطلوب ہے نا وہ یہ ہے کہ جب سب کچھ اور سوچ رہے ہوں تو تم وہ سوچو جو میں نے کہا ہے. تو اللہ تعالیٰ ہم سب کے لیے اس بات کو آسان کر دیں. آن لائن پہ کمنٹس ہیں, آپ لوگ بعد میں پڑھیے گا. انشاءاللہ یہاں پہ رکیں گے, بریک ہے. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. ربنا تقبل منا انک انت السمیع العلیم و تب علینا انک انت التواب الرحیم. وصلی اللہ تعالی خیر خلقہ و اصحابہ اجمعین برحمتک یا ارحم الراحمین. آمین. السلام علیکم و رحمۃ اللہ وبرکاتہ. چلا دے کہ کوئی ایڈمن ہے روم میں تو ہینڈ ریز کریں. اوکے, جزاک اللہ خیر.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. الحمد للہ, جزاک اللہ خیر دے استاذہ جی اور سب آن سائٹ اسٹوڈنٹس کی شیئرنگس بھی کتنی انٹرسٹنگ ہیں. اللہ تعالی ہم سب کو جو ہم سنتے ہیں اس کو اپنے عمل میں لانے کی توفیق دیں. سو آئی ہوپ نہیں. جی بالکل, چلیں بریک کریں اور پھر ہم واپس آ کر ڈسکس کریں گے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.